आगे सबक देखिए भाई। وينعقد بلفظ النكاح والتزويج والهبة والتمليك والصدقة، وقال الشافعي رحمه الله تعالى لا ينعقد إلا بلفظ النكاح والتزويج، لأن التمليك ليس حقيقة فيه ولا مجازا عنه، لأن التزويج للتلفيق والنكاح للضم. भाई गुज़श्ता सबक में हमने किताबुन निकाह शुरू की थी भाई, और निकाह की शरई तारीफ मैंने आपको लिखवाई थी कि शरीयत में और फिका में निकाह किसको कहते हैं। हुआ आकदुन युफीदु मिलकल मुतअती कस्दन, हुआ आकदुन युफीदु मिलकल मुतअती कस्दन, वो ऐसा अकद है जो कस्दन मिलके मुता का फायदा दे, यानी वहां मकसूद ही मिलके मुता होता है। तो ये कस्दन की कैद के जरिए बांदी के खरीदने को, बांदी की बैउ शिरा को निकाल दिया, इसलिए क्योंकि बांदी की बैउ शिरा में भी मिलके मुता हासिल होती है, लेकिन वहां असल मकसूद मिलके मुता नहीं होती बल्कि मिलके रकबी मकसूद होती है। और फिर जब मिलके रकबी आ जाएगी तो उसी के ताबे होकर मिलके मुता भी हासिल हो जाएगी। तो देखो ये जो शरई तारीफ है हुआ आकदुन, निकाह किस चीज का नाम है, वो उस आकद का नाम है युफीदु मिलकल मुताति कसदन, जो कसदन मिलके मुता का फायदा दे। ये जो आकद का लफ्ज आया मैंने आपको बतलाया कि इससे मसदर नहीं मुराद बल्कि हासिल बिल मसदर मुराद है। एक है मसदर और एक है हासिल बिल मसदर। मसदर जो है वो किसी की सिफत होता है, मसलन जैद हंसा तो हम कहेंगे कि हंसना जैद की सिफत है। ये यूं कहो जैद हंस रहा है तो हम कहेंगे कि ये हंसना क्या है, जैद की सिफत है। जैद है तो ये वाला जैद का हंसना भी है, जैद नहीं तो जैद का हंसना भी नहीं। तो मस्दर जो है वो किसी की सिफत होती है, और मस्दर का खारिज में वजूद नहीं होता, मस्दर का खारिज में वजूद नहीं होता। हां इस मस्दर की वजह से जो सूरत और हैअत हासिल होती है वो हमें कभी कभार खारिज में नजर आती है। तो हंसने से जो सूरत और कैफियत हासिल हुई यानी हंसी, वो हमें खारिज में नजर आती है। हंसना खारिज में नजर नहीं आता क्योंकि हंसने का खारिज में वजूद ही नहीं है, वो जैद की सिफत है, वो एक फेल का नाम है जिसका अलग कोई वजूद ही नहीं। हां इस फेल पर अमल करने की वजह से जो सूरत बनेगी वो हमें खारिज में नजर आएगी। इसी तरह जैसे दौड़ना, जैद दौड़ रहा है तो ये जैद का फेल क्या हुआ, दौड़ना, ये जैद की सिफत है लेकिन खारिज में हमें दौड़ना नहीं नजर आ रहा बल्कि इस दौड़ने से जो सूरत हासिल हुई यानी दौड़, वो हमें नजर आ रही है और वो है हासिल बिल मस्तर। देखो लफ्जों पे खुद गौर कर लें, हासिलुम बिल मस्तरी, यानी वो चीज जो हासिल हो रही है बिल मस्तरी किसकी वजह से, मस्दर की वजह से, वो है हासिल बिल मस्तर भाई। तो निकाह जो है तारीफ के अंदर क्या आया, हुआ आकदुन, ये आकद ये मस्दर के लिए भी इस्तेमाल होता है और हासिल बिल मस्दर के लिए भी। तो यहां आकद से वो मस्दर नहीं मुराद बल्कि हासिल बिल मस्दर मुराद है भाई। तो निकाह जो है इस हासिल बिल मस्दर का नाम है भाई, लेकिन उलमाए मुहक्किकीन फरमाते हैं कि ये ईजाब व कबूल जिसके जरिए ये आकद मुनाकिद हो ये भी इसकी हकीकत से खारिज नहीं। तो ये निकाह करने वाले जो ईजाब और कबूल करते हैं वो अरकान निकाह हैं और रुकने शय शय के अंदर दाखिल होती है। तो मालूम हुआ निकाह जो है वो हकद है यानी वो हासिल बिल मस्तर है, और इसके साथ ईजाब और कबूल जो हैं वो भी इस आकद की हकीकत में, इस निकाह की हकीकत में दाखिल हैं क्योंकि उनको मुहक्किकीन ने क्या करार दिया है, रुकने निकाह करार दिया है, और रुकने शय जो है शय के अंदर दाखिल होती है भाई। और फिर साहिब कुदूरी ने आपको बतलाया कि ये ईजाब और कबूल जो है माजी के सीगे होने चाहिए भाई। मैंने आपको बतलाया था कि उर्दू जुबान के अंदर माजी के सीगों के साथ भी निकाह मुनाकिद हो जाएगा और हाल के सीगों के साथ भी निकाह मुनाकिद हो जाएगा भाई। البتہ مستقبل کے صیغوں کے ساتھ نکاح منعقد نہیں ہوگا، اس لیے کیونکہ جب آپ مستقبل کی بات کر رہے ہیں تو معلوم ہوا آپ صرف ایک وعدہ کر رہے ہیں، آپ کا عقد کرنے کا ارادہ نہیں ہے، تو عقد کے لیے یا ماضی کے صیغے ہونے چاہیے یا حال کے۔ تو اردو میں ماضی کا صیغہ بھی الگ ہے اور حال کا صیغہ بھی الگ ہے، لہذا ان دونوں سے عقد نکاح یا عقد بیع منعقد ہو جائیں گے۔ لیکن عربی زبان کے اندر ماضی کا صیغہ تو الگ ہے لیکن حال کا الگ صیغہ نہیں، وہی فعل مضارع جو ہے وہ حال کے لیے بھی استعمال ہوتا ہے اور مستقبل کے لیے بھی استعمال ہوتا ہے، وہی اتزوجو، اس کا معنی آپ یہ بھی کر سکتے ہیں میں نکاح کرتا ہوں، یعنی حال والا ترجمہ، اور اتزوجو کا یہ معنی بھی آپ کر سکتے ہیں کہ میں نکاح کروں گا۔ تو اگر مستقبل والا معنی کریں پھر تو یہ صرف ایک وعدہ ہوا، یہ تو معلوم ہوا یہ عقد کر نہیں رہا بلکہ عقد کا وعدہ کر رہا ہے، بھائی توجہ ہے۔ تو عربی زبان میں چونکہ حال کا الگ صیغہ ہے ہی نہیں، مضارع ہے لیکن اس میں تو مستقبل کا بھی احتمال ہوتا ہے، تو اس لیے مضارع کے صیغے کے ساتھ عقد منعقد نہیں ہوگا کیونکہ اس میں مستقبل کا بھی شک آ گیا بھائی، اور عقد جو ہے وہ یقینی کلام کے ذریعے ہوگا، شک والے کلام کے ساتھ عقد منعقد نہیں ہوگا بھائی۔ اس کے بعد پھر یہ اشکال ہوا کہ ایجاب اور قبول جو ہیں، آپ نے فرمایا کہ وہ ماضی کے صیغے ہونے چاہیے، لیکن ماضی تو خبر دینے کے لیے وضع کی گئی ہے، اور ایجاب اور قبول کے ذریعے مقصد کیا ہے؟ انشاء ہے، یعنی عقد کو وجود دینا ہے۔ مثلا ایک شخص دوسرے شخص کے ہاتھ کوئی چیز فروخت کرتا ہے، تو جیسے ہی ایجاب و قبول کریں گے ان کے درمیان بیع کا وجود آ گیا، انہوں نے بیع کو وجود دے دیا، اور جب بیع پائی جائے تو مشتری مبیعے کا مالک بن جاتا ہے۔ تو ایجاب اور قبول نے کس چیز کو وجود دیا؟ بیع کو۔ بیع نہ ہوتی تو مشتری مالک بھی نہیں بن سکتا تھا۔ تو معلوم ہوا کہ یہ جو ایجاب اور قبول ہیں یہ انشاء عقد کر رہے ہیں، یہ ایک عقد کو وجود دے رہے ہیں، حالانکہ صیغے کون سے؟ ماضی کے، اور ماضی تو خبر دینے کے لیے ہے کہ گزشتہ کوئی بات گزری ہوتی ہے، آپ اس کی خبر کسی کو دیتے ہیں کہ میں کل فلاں جگہ گیا تھا، کل میں نے زید سے ملاقات کی تھی، کل میں نے سبق پڑھا تھا، تو آپ گزشتہ زمانے کی خبر دیتے ہیں کسی کو اس ماضی کے صیغے کے ساتھ، تو اس کے ذریعے انشاء عقد کیسے ہو سکتا ہے؟ تو اس کا جواب دیا تھا صاحب ہدایہ نے کہ ماضی وضع تو ایک خبر کے لیے ہے، لیکن چونکہ انسان محتاج تھا نکاح کرنے کا، شریعت نے اس کو نکاح کی اجازت دی ہے اور وہ نکاح کی مصلحتیں اور فائدے حاصل کرنا چاہتا ہے، تو وہ محتاج ہوا نکاح کرنے کا، اور عربی زبان میں کوئی بھی لفظ جو ہے انشاء نکاح کے لیے موجود نہیں، انشاء بیع کے لیے موجود نہیں، تو شریعت نے یہ ماضی کے صیغے کو ہی انشاء عقد کے لیے قرار دے دیا۔ کس کے لیے قرار دے دیا؟ انشاء عقد کے لیے قرار دے دیا کہ اس کے ذریعے انشاء عقد ہو جائے گا تاکہ انسان کی ضرورت پوری ہو جائے، تاکہ اس کی حاجت دور ہو جائے بھائی۔ اور پھر صاحب ہدایہ نے آپ کو یہ بھی بتلایا تھا کہ نکاح دو ایسے لفظوں سے بھی منعقد ہو جائے گا جن میں سے ایک مستقبل والا صیغہ ہو اور ایک ماضی کا صیغہ ہو، مثلا ایک شخص دوسرے سے کہتا ہے زوجنی، تو مجھ سے نکاح کر لے، تو وہ جواب میں کہتا ہے زوجتک، میں نے تجھ سے نکاح کر لیا۔ اب اس کے اندر دیکھو زوجنی یہ امر کا صیغہ ہے، لیکن علماء کرام فرماتے ہیں کہ یہ نکاح منعقد ہو جائے گا جبکہ نکاح کی باقی شرائط پوری ہوں، یعنی گواہ وغیرہ موجود ہوں۔ بھئی کیسے نکاح منعقد ہوگا؟ نکاح کے لیے تو ایجاب اور قبول چاہیے، اور ایجاب اور قبول کون سے صیغے ہونے چاہیے؟ یا ماضی کے یا حال کے، اور عربی زبان میں تو ماضی کا صیغہ ہونا چاہیے، تو یہاں پر زوجنی یہ تو امر ہے اور امر تو مستقبل کے لیے آتا ہے، تو جواب یہ کہ جو پہلے شخص نے زوجنی کہا یہ دوسرے کو اپنے نکاح کا وکیل بنا رہا ہے، اپنے نکاح کا وکیل بنا رہا ہے، اور دوسرے شخص نے جو زوجتک کہا یہی کلام ایجاب کے بھی قائم مقام ہے اور قبول کے بھی قائم مقام ہے، کیونکہ یہ کہنے والا جو دوسرا شخص ہے یہ کلام دونوں کی طرف سے شمار ہوگا، خود اس کی طرف سے بھی شمار ہوگا کیونکہ وہ اپنا نکاح کر رہا ہے، وہ اصیل ہے، اور پہلے شخص نے اس کو وکیل بنایا تھا تو اس کا یہ کلام بطور وکیل کے بھی ہوا۔ तो ये कलाम बतौर असील के भी है और बतौर वकील के भी है, तो ये दोनों के इजाब और कबूल के कायम मकाम हो गया और इससे अक्द निकाह मुनाकिद हो जाएगा। और फिर साहिब हिदाया ने आपको एक कीमती जाबता बतलाया कि अल वाहिदु यतवल्ला तरफैन निकाही, कि एक ही शख्स निकाह की दो जानिब का मुतवल्ली हो सकता है। मुतवल्ली यानी जिम्मेदार हो सकता है, यानी जिसको निकाह की विलायत हासिल हो। विलायत कहते हैं इख्तियार को। देखो शरीयत ने हर बालिग शख्स को हक दिया है वो अपना निकाह कर सकता है, मालूम हो उसको अपनी जात पर विलायत हासिल है वो अपना निकाह कर सकता है। तो बाद औकात एक शख्स दूसरे को अपना वकील बना देता है, यानी वो जो इख्तियार इसको हासिल था उस इख्तियार में किसी को अपना वकील बना दिया, यानी उसको भी ये इख्तियार दे दिया, वो क्या कर सकता है, इसका निकाह अब पढ़ा सकता है। और खुद ब खुद विलायत हासिल हुई या इस मुअक्किल ने उसको ये विलायत दी, भाई उस मुअक्किल ने उसको ये इख्तियार दिया, ये विलायत दी। तो एक ही वकील दोनों जानिब का मुतवल्ली हो सकता है, यानी एक आदमी एक शख्स को अपने निकाह का वकील बना देता है कि फलां जगह मेरा निकाह करवा दो, और वो औरत भी उसी शख्स को अपना वकील बना देती है कि इस शख्स से मेरा निकाह पढ़ा दो। अब ये जो वकील है ये दोनों तरफ से निकाह का मुतवल्ली हो गया, ये दो गवाहों के सामने कहता है कि मैंने जैद का निकाह फलानी औरत से कर दिया। बस भाई ये जुमला जैसे ही दो गवाहों के सामने वो कहेगा, वो मर्द और औरत मियां बीवी बन गए, उनके दरमियान अक़्द निकाह मुनाकिद हो गया। तो निकाह के अंदर एक ही शख्स दोनों जानिब का मुतवल्ली और जिम्मेदार हो सकता है, लेकिन बै वगैरह के अंदर ऐसा नहीं है, एक ही शख्स दोनों जानिब का मुतवल्ली नहीं हो सकता। मसलन एक शख्स गाड़ी खरीदना चाहता है और दूसरा शख्स गाड़ी बेचना चाहता है, दोनों ने जैद को वकील बना दिया, दोनों ने जैद को वकील बना दिया, और अब जैद कहता है कि मैंने फुलां की गाड़ी फुलां को बेच दी, तो फुकहा फरमाते कि नहीं, अक़्द बैअ मुनाकिद नहीं हुआ। भाई निकाह मुनाकिद हो गया था लेकिन बैअ इस तरह से मुनाकिद नहीं होगा। बैअ के अंदर जरूरी है कि ईजाब और कबूल करने वाले अलग अलग अफराद हों, एक ही फर्द दोनों जानिब का मुतवल्ली नहीं हो सकता। भाई इसकी वजह क्या है, वजह मैंने तफसील से कल बयान की थी कि फुकहा किराम फरमाते हैं के निकाह और बैअ के अंदर फर्क है। बैअ के अंदर हुकूक अक़द का ताल्लुक मुतआक़िदैन से होता है, वो दो अफराद जो आपस में अक़द कर रहे हैं, इस बैअ के हुकूक का ताल्लुक भी इन्हीं अफराद से होगा। मसलन दो आदमियों ने आपस में बैउ शिरा की, तो खरीदार जो है वो फिर मबीहे का मुतालबा करता है और बेचने वाला पैसों का मुतालबा करता है। तो ये जो हक दिया बैउ ने, एक को मबीहे का मुतालबा करने का हक दिया और दूसरे को पैसों के और समन के मुतालबे का हक दिया, याद रखो ये हक आकद करने वालों को मिलता है। अगर ये आकद करने वाले किसी के वकील हैं तो मुवक्किल को यह हक हासिल नहीं है कि वो जाकर अब कहे कि लाओ भाई मबिया मेरे हवाले कर दो, बल्कि ये मबिया का मुतालबा कौन करेगा, जिसने आकद किया है, वो जो इसका वकील है जिसने आकद किया है वो ही मुतालबा करेगा कि लाओ मबिया मेरे हवाले करो। अगर मुवक्किल चला भी जाए और जाकर कहे भाई मेरे वकील ने आपसे फलां चीज खरीदी थी, अब लाओ वो चीज मेरे हवाले कर दो, मैं उसका मालिक बन चुका हूं, तो बेचने वाला कहेगा कि भाई मेरा आपके साथ कोई मामला नहीं हुआ, मेरा मामला तो आपके वकील के साथ हुआ था, वही आए और आकर मुतालबा करे, तो वो मबिया मैं उसके हवाले कर दूंगा। इसी तरह अगर वो जो बेचने वाला था वो किसी का वकील था, उसने मसलन गाड़ी आपके हाथ फरोख्त कर दी, अब जिस वकील ने गाड़ी फरोख्त की है आपके हाथ, शरीयत ने इसी को हक दिया है, ये आपसे मुतालबा करेगा कि लाइए अब गाड़ी के पैसे मेरे हवाले कर दीजिए, तो वकील को यह हक है, मुअक्किल को यह हक नहीं कि वह आकर आपसे पैसों का मुतालबा करे। अगर वह मुतालबा करेगा भी तो आप उसको कहेंगे कि भाई मेरा और आपका तो कोई बैअ वाला मामला नहीं हुआ, मेरा मामला तो फला आदमी से हुआ था जो आपका वकील है, मैं पैसे उसी के हवाले करूंगा आपके हवाले नहीं करूंगा। तो हासिल कलाम ये کہ بیع کے اندر حقوق بیع کا تعلق عقد کرنے والوں سے ہوتا ہے، چاہے عقد کرنے والا اصیل ہے چاہے وہ وکیل ہے، جو بھی عقد کر رہا ہے حقوق عقد کا تعلق اسی سے ہوگا. جو عقد کرنے والا ہے، جو خریدار ہے، وہ مبیعے کا مطالبہ کرتا ہے. تو یہ مبیعے کا مطالبہ کرنا اس عقد کرنے والے مشتری ہی کا کام ہے. تو اب یہ مشتری کیا بنے گا؟ مطالب بن جائے گا، یہ مبیعے کا مطالبہ کرے گا. اور وہ جو بائع ہے وہ اس سے مطالبہ کیا جائے گا، تو وہ مطالب بن جائے گا بھائی. تو مطالب اور مطالب یاد رکھو الگ الگ افراد ہونے چاہیے. ایک ہی شخص مطالب اور مطالب نہیں ہو سکتا. مثلا آپ مبیعے کا مطالبہ کر رہے ہیں، تو مبیعے کا مطالبہ آپ اپنے آپ سے تو نہیں کریں گے بلکہ کسی دوسرے فرد سے کریں گے. تو مطالب الگ ہونا چاہیے اور مطالب یعنی جس سے مطالبہ کیا جائے وہ الگ شخص ہونا چاہیے. بات سمجھ میں آگے؟ تو مطالب اور ہونا چاہیے اور مطالب اور ہونا چاہیے. اسی طرح جو بیچنے والا ہے وہ سمن کا مطالبہ کرے گا، تو وہ مطالب ہوا. اور کس سے سمن کا مطالبہ کرے گا؟ مشتری سے، کہ آپ نے گاڑی خرید لیا، پیسے میرے حوالے کرو. تو بائے کیا بن گیا؟ سمن کا مطالب. اور خریدار کیا بنا؟ مطالب. تو یہ مطالب اور مطالب الگ الگ افراد ہونے چاہیے. ایک ہی فرد مطالب اور مطالب نہیں ہو سکتا، ورنہ تو اجتماع متنافیین لازم آئے گا. مطالب مطالبہ کرنے والے کو کہتے ہیں، اور مطالب جس سے مطالبہ کیا جائے. تو جو مطالب ہے وہ مطالب نہیں ہے، اور جو مطالب ہے وہ مطالب نہیں ہے بھائی. تو دونوں الگ الگ ہونے چاہیے. بات سمجھ میں آ گئی؟ ایک ہی شخص ایک ہی حیثیت سے مطالب بھی ہو اور مطالب بھی ہو، یہ نہیں ہو سکتا. یہ تو اجتماع متنافیین ہے. یہ تو اسی طرح ہے جیسے ایک ہی شخص کے بارے میں آپ کہیں یہ مالک بھی ہے اور مملوک بھی ہے. یعنی خود ہی مالک ہے. کس چیز کا مالک ہے؟ اپنا ہی مالک ہے بھائی. مالک کو تو تصرفات کا حق ہوتا ہے، وہ ہر قسم کے تصرفات کر سکتا ہے، جبکہ اس کا مملوک اور غلام یا باندی جو ہے اسے تو تصرفات کا حق حاصل نہیں ہوتا بھائی. تو جب آپ نے کہا یہ شخص مالک ہے، اس سے تو پتا چلا اس کو تصرفات کا حق ہے. اور جب آپ نے کہا یہ مملوک ہے، تو پتا چلا اس کو تصرفات کا حق نہیں. تو ایک وقت میں ایک چیز ہو سکتی ہے، ایک شخص کو تصرفات کا حق ہوگا یا تصرفات کا حق نہیں ہوگا. تو جیسے ایک ہی شخص مالک اور مملوک نہیں ہو سکتا، اسی طرح ایک ہی شخص مطالب اور مطالب نہیں ہو سکتا، ورنہ کیا خرابی لازم آئے گی؟ اجتماع متنافیین. دو ایسی چیزیں جو اکٹھی نہیں ہو سکتی، آپ ان کو جمع کر رہے ہیں. تو لہذا عقد بیع کے اندر ایک مطالب ہوگا اور ایک مطالب، اور مطالب الگ فرد ہونا چاہیے اور مطالب الگ فرد ہونا چاہیے. اس لیے ایک ہی شخص دونوں جانب کا متولی نہیں بن سکتا عقد بیع میں. جبکہ نکاح کے باب میں معاملہ مختلف ہے. نکاح کے باب میں جو وکیل ہوتا ہے وہ صرف پیغام پہنچاتا ہے، وہ صرف سفیر ہے، پیغام رساں ہے. حقوق نکاح کا تعلق اس سے نہیں ہوتا. دو آدمیوں کو وکیل بنایا گیا، ایک مرد کی طرف سے ایک عورت کی طرف سے، اور ان وکیلوں نے ان دونوں کا نکاح کروا دیا گواہوں کے سامنے، تو یہ عقد نکاح منعقد ہو گیا. تو یہ جو دو وکیل ہیں انہوں نے صرف پیغام پہنچایا ہے، انہوں نے صرف نکاح کروایا ہے، حقوق عقد کا تعلق ان سے نہیں. لہذا اب وہ عورت کا وکیل دوسرے کے وکیل سے یہ نہیں کہہ سکتا کہ لاؤ بھائی اب مہر حوالے کر دو، ہم نے اس عورت کا آپ کے موکل سے نکاح کر دیا ہے، اب اس کا مہر حوالے کرو. نہیں، وکیل سے یہ مطالبہ نہیں ہو سکتا، بلکہ اس کا مطالبہ موکل سے ہوگا. بات سمجھ میں آ گئی؟ کیونکہ حقوق عقد کا تعلق کس سے ہے؟ موکل سے ہے، یہاں پر وکیل سے نہیں. اسی طرح جو لڑکے کا وکیل ہے وہ یہ مطالبہ نہیں کر سکتا دوسرے وکیل سے کہ اب اس شخص کی بیوی اس کے حوالے کر دی جائے، کیونکہ وکیل صرف پیغام رساں ہے، حقوق عقد کا تعلق اس سے نہیں. تو یہاں پر وہ وکیلوں سے مطالبہ نہیں ہو سکتا. وکیل نہ مطالب ہے اور نہ مطالب ہے. لہذا یہاں پر ایک ہی فرد دونوں جانب کا متولی ہو سکتا ہے، کیونکہ یہاں وہ نکاح پڑھانے والا نہ مطالب ہے اور نہ مطالب ہے. بات سمجھ میں آگے؟ چنانچہ اسی لیے آپ دیکھتے ہیں کہ عقد نکاح کے اندر نام لیا جاتا ہے باقاعدہ، کہ میں نے فلاں شخص کا نکاح फुला औरत से कर दिया। देखा, मुवक्किलों के नाम लिए जाते हैं बाकायदा, जबकि आकदे बै में मुवक्किल का नाम नहीं लिया जाता। मैंने आपको कहा मेरे लिए गाड़ी खरीद कर ले आओ, तो अब आप जाकर वहां जिक्र नहीं करेंगे कि मैं फुलां के लिए गाड़ी खरीदता हूं, बल्कि आप खुद ही गाड़ी खरीद कर ले आएंगे। तो आकदे निकाह में वकील जो हैं वो सिर्फ सफीर होते हैं और वो अपने मुवक्किल के बाकायदा वहां नाम जिक्र करते हैं जिनका निकाह कर रहे हैं, जबकि आकदे बै के अंदर हुकूक आकद का ताल्लुक मुताकिदैन से होता है, उसके अंदर मुवक्किल का नाम जिक्र नहीं किया जाता और मुतालिब और मुतालब वो वकील ही बनते हैं, लिहाजा दोनों वकीलों का अलग अलग होना जरूरी है। बाय की तरफ से अलग वकील हो और मुश्तरी की तरफ से अलग वकील हो। बात समझ में आ गई जी। अब आइए आज के सबक पर। कहते हैं वयनाकिदु बिलफ्ज़िन निकाह व तज़वीज़ वल हिबति व तमलीक व सदका। وقال الشافعي رحمه الله لا ينعقد إلا بلفظ النكاح والتزويج لأن التمليك ليس حقيقة فيه ولا مجازا عنه। अब साहिब कुदूरी वो अल्फाज जिक्र फरमा रहे हैं जिनसे अक़द निकाह मुनाकिद हो जाएगा, कि कौन कौन से अल्फाज इस्तेमाल किए जाएं ईजाब व कबूल में तो उनके साथ निकाह मुनाकिद हो जाएगा, और कौन से अल्फाज हैं कि उनसे अक़द निकाह मुनाकिद नहीं होगा। तो फरमाते हैं वयनाकिदु बिलफ़्ज़ निकाह व तज़वीज, और अक़द निकाह मुनाकिद हो जाएगा निकाह और तज़वीज के लफ्ज से, निकाह और तजवीज के लफ्ज से। नकाहा यनकिहु के माने हैं निकाह करना, और ज़व्वज युज़व्विजु तजवीज का माना है निकाह करवाना, शादी करवाना। तो ये दोनों लफ्ज निकाह के बारे में सरीह हैं, यानी इनमें और किसी माना का इहतमाल नहीं है। एक शख्स अकद करते हुए कहे नकाह तू की, मैंने तुझसे निकाह किया, तो देखो यहां और किसी माना का इहतमाल नहीं। और इसी तरह जवज तू की, मैं तुझसे शादी करता हूं, यानी अपनी शादी अपना निकाह तुझसे करता हूं, तो निकाह और तजवीज ये सरीह हैं निकाह के बाब में। किसमें सरीह किसे कहते हैं, यानी साफ लफ्जों में एक बात करना जिसमें और किसी माना का इहतमाल ना हो, तो नकाह तू की और इसी तरह जवज तू की या तजवज तू की, इन दोनों का और कोई माना नहीं है, इनका माना निकाह करने और शादी करने के हैं। तो लिहाजा लफ्ज निकाह और तजवीज से अक़्द निकाह मुनाकिद हो जाएगा। इसी तरह आगे फरमाते वल हिबती व तमलीकी व सदकती, हिबा और तमलीक और सदके के लफ्जों से भी निकाह मुनाकिद हो जाएगा। हिबा कहते हैं तोहफा देना, हिबा का क्या माना है, किसी को तोहफा देना। इसी तरह तमलीक का माना है किसी दूसरे को किसी चीज का मालिक बनाना, और सदका जो चीज किसी दूसरे शख्स को अल्लाह की रजा के लिए दी जाए तो उसको क्या कहते हैं, सदका कहते हैं भाई। तो अब निकाह के अंदर कोई शख्स ये लफ्ज इस्तेमाल करता है, मसलन एक औरत किसी शख्स से निकाह करने लगी तो वहां पर वो क्या अल्फाज बोलती है, मैंने अपनी जात को आप के लिए हिबा कर दिया, मैंने अपनी जात को आपके लिए हिबा कर दिया, और वो शख्स कहे मैंने कबूल किया दो गवाहों के सामने, तो क्या इससे अक़्द निकाह होगा या नहीं। या एक औरत जो है एक शख्स से कहती है कि मैंने आपको अपनी जात का मालिक बना दिया, और वो शख्स क्या कहता है, मैंने कबूल कर लिया। या एक औरत जो है वो किसी शख्स से कहती है कि मैंने अपनी जात आपको सदका कर दी, और वो शख्स क्या कहता है, मैंने कबूल कर लिया। तो अक़द करने वालों में से कोई एक जो है वो ये लफ्ज बोलता है और निकाह की नियत करता है, निकाह का इरादा करता है, और दूसरा कबूल करता है, तो फुकहाए किराम फरमाते हैं कि अक़द निकाह मुनाकिद हो जाएगा। निकाह और तजवीज ये लफ्ज तो सरीह हैं निकाह के बाब में, ये साफ लफ्जों में किसको बयान कर रहे हैं, निकाह ही को बयान कर रहे हैं कि निकाह करना चाह रहा है। जबकि हिबा तमलीक और सदका, याद रखो ये निकाह के अंदर सरीह नहीं, ये किनाया है। ये क्या है, किनाया। किनाया यूं को आसान लफ्जों में बात को जरा घुमा कर करना, सीधी बात ना करना बल्कि बात को जरा घुमा कर करना, यानी जहां पर उस कलाम के और भी माना हो। جس معنی کا آپ نے ارادہ کیا وہ معنی بھی ہو سکتا ہے اور دوسرا معنی بھی ہو سکتا ہے. اس کو کہتے ہیں کنایہ. اس کو کیا کہتے ہیں؟ کنایہ کہتے ہیں. کنایہ کی اصل تفصیل آئے گی طلاق کے باب میں, وہاں باقاعدہ آپ کو بتلائیں گے کہ طلاق کے اندر ایک لفظ صریح ہے اور ایک کنایہ ہے. طلاق کے اندر صریح لفظ یہ ہے کہ کوئی شخص اپنی بیوی سے کہے میں نے تجھے طلاق دے دی. اب دیکھو یہاں اس نے کون سا لفظ استعمال کیا؟ طلاق والا, اور طلاق کا معنی طلاق ہی ہے, یہاں کسی اور معنی کا احتمال نہیں. جبکہ کنایہ اس کے اندر اور معنی کا بھی احتمال ہوتا ہے. مثلا ایک شخص اپنی بیوی سے کہتا ہے کہ تو جدا ہے, تو جدا ہے. اب اس کلام کا یہ بھی معنی ہو سکتا ہے کہ تو اور عورتوں سے جدا ہے, تیرے جیسے حسن و جمال اور کسی عورت میں نہیں. اور اس کا یہ معنی بھی ہو سکتا ہے کہ تم مجھ سے جدا ہے کیونکہ میں نے تجھے طلاق دے دی ہے, آج سے تم مجھ سے الگ ہے بھائی. تو دیکھو تو جدا ہے, اس میں دونوں معنی کا احتمال آ گیا, طلاق والے معنی کا بھی احتمال اور غیر طلاق کا بھی احتمال. تو اس کو کنایہ کہیں گے. کیا کہیں گے؟ کنایہ. اور یاد رکھو کنایہ کے اندر نیت کا ہونا ضروری ہے. کس کا ہونا؟ نیت. صریح لفظ کا تو اور کوئی معنی ہی نہیں ہوتا, لہذا وہاں نیت کی ضرورت نہیں ہے, لیکن کنایہ کے اندر نیت ضرور چاہیے. اب ایک شخص دوسرے شخص سے عقد نکاح کرتا ہے اور کہتا ہے نکحتک, میں نے تجھ سے کیا کیا؟ نکاح کیا. اب یہاں نیت کی ضرورت ہی نہیں ہے. دیکھو اس کا معنی نکاح کے علاوہ اور کچھ ہے ہی نہیں. وہ دوسرا کہے گا قبل, تو میں نے قبول کیا, تو عقد نکاح منعقد ہو جائے گا. یا اسی طرح ایک شخص کہتا ہے میں تجھ سے شادی کرتا ہوں, نکاح کرتا ہوں, تو دیکھو یہاں پر بھی کسی نیت کی ضرورت نہیں کیونکہ اس کا معنی نکاح اور شادی ہی کے ہیں اور کوئی معنی نہیں. لیکن ہبہ, تملیک اور صدقہ, ان کا معنی تو نکاح نہیں ہے, لیکن آپ مثلا یہ لفظ بولتے ہوئے ارادہ کس کا کر رہے ہیں؟ نکاح کا. تو پھر نیت ضروری ہے. اس میں کیا ہونا چاہیے؟ نیت ہونی چاہیے, یا کوئی اور دلیل وہاں موجود ہو جس سے پتا چل جائے. تو لہذا ایک عورت نے کیا کہا؟ میں نے اپنی ذات آپ کو ہبہ کر دی, اور ارادہ کس کا کیا؟ نکاح کا. اور دوسرے نے کہا میں نے قبول کیا, تو نکاح منعقد ہو گیا بھائی, اگر باقی شرطیں پوری ہیں. یا اسی طرح میں نے آپ کو اپنا مالک بنا دیا, یا میں نے اپنی ذات کو آپ پر صدقہ کر دیا, اور نیت کیا کی؟ نکاح والی, تو اور دوسرے نے قبل تو کہا, تو نکاح منعقد ہو گیا بھائی. تو دیکھو یہاں نیت کا ہونا ضروری ہے. یا کوئی ایسا لفظ ذکر کر دیا جس سے پتا چل گیا کہ نکاح ہی کا ارادہ ہے یہاں اور معنی کا ارادہ نہیں. مثلا ایک عورت کیا کہتی ہے؟ میں نے اپنی ذات آپ کو ہبہ کر دی 1,00,000 روپے بطور مہر کے. دیکھا مہر کو بھی ساتھ ذکر کر دیا. اب تو مہر کے لفظ سے واضح پتا چل گیا کہ یہاں ہبہ کا لفظ بول کر کس کا ارادہ کیا جا رہا ہے؟ نکاح کا, کیونکہ مہر نکاح میں آتا ہے, ہبہ کے اندر نہیں آتا. یا عورت کہتی ہے میں نے آپ کو اپنا مالک بنا دیا 1,00,000 روپے بطور مہر کے. یہ مہر کا لفظ بتا رہا ہے کہ اس نے اس لفظ سے کس چیز کا ارادہ کیا ہے؟ نکاح کا ارادہ کیا ہے. بات سمجھ میں آ گئی. حاصل کلام کیا؟ کہ صریح لفظ کے اندر نیت وغیرہ کی ضرورت نہیں, ان سے نکاح ہو جائے گا. اور کنایہ کا لفظ جو ہے اس میں نیت کی ضرورت ہوگی, یا کوئی اور دلیل ہو جس سے پتا چلے کہ یہاں نکاح کا ارادہ کیا جا رہا ہے, اور اس سے بھی نکاح منعقد ہو جائے گا. اب کس لفظ سے نکاح منعقد ہوگا اور کس لفظ سے نکاح منعقد نہیں ہوگا, ہمیں پتہ کیسے چلے گا؟ تو فقہاء کرام اس کا ایک ضابطہ باقاعدہ ذکر فرماتے ہیں. فقہاء کرام فرماتے ہیں کہ جو لفظ بھی 3 معانی کا فائدہ دے, اس کے ذریعے عقد نکاح منعقد ہو جائے گا بھائی. جو لفظ بھی 3 معانی کا فائدہ دے, اس کے ذریعے عقد نکاح کا ارادہ کیا جائے, تو عقد نکاح منعقد ہو جائے گا بھائی. وہ 3 معانی کون سے ہیں یاد رکھنا؟ وہ 3 معانی ہیں تملیک العینی فی الحال بھائی, تملیک العینی فی الحال. یعنی وہ لفظ تملیک کا بھی فائدہ دے, اور تملیک بھی کس چیز کی ہو؟ عین کی ہو. اور تملیک کا فائدہ بھی کب دے؟ فی الحال, یعنی اسی زمانے کے اندر دے بھائی. دیکھو اچھی طرح سمجھ لو, فقہا کیا فرماتے ہیں کہ جو لفظ 3 معانی کا فائدہ دے, اس سے عقد نکاح منعقد ہو جائے گا جب نیت کی جائے گی. پہلا فائدہ کیا؟ کہ وہ لفظ تملیک کا فائدہ دے. تملیک ملک یملک تملیکن باب تفعیل کا مصدر ہے. تملیک کا معنی ہے دوسرے کو مالک بنانا. دوسرے کو مالک بنانا. اور دوسری چیز ہے عین بھائی. عین کا معنی ہے ذات, کوئی چیز بھائی. ایک ہوتی ہے ذات اور ایک ہوتا ہے فائدہ اور نفع. بعض اوقات آپ کسی شخص کو کسی چیز کا اس کی ذات کا مالک بناتے ہیں, اور بعض اوقات آپ کسی چیز کی ذات کا مالک نہیں بناتے بلکہ صرف اس کے نفع کا مالک دوسرے کو بناتے ہیں. دیکھو مثالوں سے آپ کو خوب بات اچھی طرح سمجھ میں آ جائے گی. تو تملیک کا کیا مانا؟ مالک بنانا. اور عین کا کیا مانا؟ ذات بھائی. تو یاد رکھو یہ جو تملیک ہے یہ چار قسم پر ہے بھائی. یہ تملیک کتنی قسم پر ہے؟ چار قسم پر ہے. یا تو تملیک العین ہوگی یا تملیک المنافع ہوگی. تملیک العین کا معنی ہے کہ کسی چیز کا کسی ذات کا ہی دوسرے کو مالک بنا دینا, اور تملیک المنافع کا معنی ہے کہ دوسرے شخص کو آپ اس چیز کی ذات کا مالک نہیں بناتے, اس چیز کے نفعوں کا مالک بنا دیتے ہیں. تو تملیک دو قسم پر ہو گئی, ایک تملیک العین اور ایک تملیک المنافع. پھر یاد رکھو یہ جو تملیک العین ہے یہ دو قسم پر ہے. آپ دوسرے کو ایک چیز کی ذات کا مالک بناتے ہیں, یہ کبھی بالعوض ہوگا اور کبھی بلا عوض ہوگا. یعنی آپ اس کا عوض لیں گے اور کبھی آپ اس کا عوض نہیں لیں گے. اور اسی طرح جب آپ کسی کو منافع کا مالک بناتے ہیں تو وہاں بھی اسی طرح ہوگا, کبھی آپ منافع کا مالک دوسرے کو بنائیں گے بالعوض, یعنی کوئی عوض لیں گے, اور کبھی مالک بنائیں گے منافع کا بلا عوض. تو تملیک چار قسم پر ہو گئی, تملیک العین بالعوض, اور تملیک العین بلا عوض, اسی طرح تملیک المنافع بالعوض, اور تملیک المنافع بلا عوض. پھر دوہرائیں, تملیک کتنی قسم پر؟ چار. ایک ہے تملیک العین, یعنی کسی چیز کی ذات کا مالک بنانا, یہ کبھی کیا ہوگا؟ بل عوض, عوض کے ساتھ ہوگا, اور کبھی بلا عوض ہوگا بغیر کسی عوض کے. اسی طرح تملیک المنافع وہ بھی کبھی بل عوض ہوگا اور کبھی بلا عوض ہوگا. اب ان کے نام بھی یاد رکھیں بھائی. تملیک العین بل عوض ہو اس کو بیع کہتے ہیں. تملیک العین بالعوض کو بیع کہتے ہیں. یعنی آپ ایک شخص کو ایک چیز کا مالک بناتے ہیں اور بدلے میں اس سے بھی کوئی چیز لیتے ہیں تو اس کو بیع کہتے ہیں. دیکھو آپ دکان پر جاتے ہیں, آپ دکاندار کو پیسے دیتے ہیں اور بدلے میں جو چیز خریدنی ہو وہ لے لیتے ہیں, تو آپ اس چیز کے مالک بن گئے. دکاندار نے کیا کیا, آپ کو اس چیز کا مالک بنایا, لیکن اس کا عوض اس نے لیا, اس کے پیسے لے لیے. تو یہ تملیک العین بل عوض ہو تو اس کو کیا کہتے ہیں؟ بیع بھائی. اور اگر تملیک العین بلا عوض ہو, آپ کسی کو مالک بناتے ہیں ایک چیز کا اور عوض نہیں لیتے, تو اس کو کہتے ہیں ہبا. اردو زبان میں اس کو کہیں گے تحفہ. آپ اپنے ساتھی کو تحفہ دیتے ہیں تو دیکھو کوئی عوض اور بدلہ نہیں لیتے, کوئی پیسے آپ اس سے نہیں لیتے. تو تملیک العین بلا عوض یہ کیا ہے؟ ہبا ہے, اور اردو میں کیا کہتے ہیں؟ تحفہ. لیکن یاد رکھو اگر تحفے کے اندر آپ نے عوض لے لیا, مثلا آپ نے اس کو کہا کہ یہ کتاب میں آپ کو تحفے میں دوں گا لیکن شرط یہ ہے بدلے میں آپ مجھے اپنا قلم دے دیں, آپ نے کتاب اس کو دی اور اس نے قلم آپ کو دے دیا, تو یاد رکھو یہ لفظوں کے اندر تو تحفہ ہے لیکن حقیقت اور معنی کے اعتبار سے یہ گویا بیع ہو گئی. کیونکہ تحفہ تو بلا عوض ہوتا ہے اور یہاں تو دونوں جانب سے عوض موجود ہے, تو اس کو کیا کہتے ہیں؟ بیع کہتے ہیں. صورت سمجھ میں آ گئی. تو تملیک العین بل عوض ہو اس کو کیا کہتے ہیں؟ بیع. تو بیع کے اندر دیکھو عین کا یعنی اس چیز کا ہی مالک انسان بن جاتا ہے. آپ نے گاڑی خریدی, آپ گاڑی ہی کے مالک بن گئے. تو تملیک العین ہوا بل عوض, اور تملیک العین بلا عوض ہو وہ کیا ہے؟ وہ ہبا اور تحفہ ہے. اور بعض اوقات دوسرے کو صرف منافع کا مالک بنایا جاتا ہے. مثلا آپ بازار جاتے ہیں اور کوئی گاڑی کرائے پر لے آتے ہیں, آپ نے پیسے دیے اور گاڑی کرائے پر لے آئے, تو مجھے بتائیے کیا آپ اس گاڑی کے مالک بن گئے؟ نہیں, آپ گاڑی کے مالک نہیں, آپ گاڑی کے منافع کے مالک بن گئے ہیں. گاڑی پر کیا کیا جاتا ہے؟ سواری کی جاتی ہے, اس میں سفر کیا جاتا ہے. اب یہ سواری اور سفر کا فائدہ آپ گاڑی سے اٹھا سکتے ہیں. تو اس شخص نے آپ کو گاڑی کا مالک نہیں بنایا بلکہ گاڑی کے منافع کا مالک بنایا ہے. تو یہ ہے تملیک المنافع, اور ساتھ عوض بھی آپ نے دیا, پیسے دیے, تو اس کو کہتے ہیں اجارہ. क्या कहते हैं, इजारा। उर्दू में कहते हैं किराए पर कोई चीज लेना। आप बाजार से कोई भी चीज किराए पर लाते हैं तो वो किराए पर देने वाला आपको उस चीज के मुनाफा का मालिक बना देता है, उस चीज का मालिक नहीं बनाता। और फिर कुछ दिन, जितने दिन के लिए आप किराए पर लाए हैं, फिर वो चीज आपको दोबारा वापस करना पड़ती है। बात समझ में आ गई। तो तमलीकुल मुनाफा बिल इवज हो, इसको क्या कहते हैं, इजारा। और उर्दू में किराए पर कोई चीज देना भाई। और अगर तमलीकुल मुनाफा बिला इवज हो, किसी को मुनाफा का मालिक बनाया और इवज कोई नहीं लिया, याद रखो इसको आरियत कहते हैं। क्या कहते हैं, आरियत कहते हैं। जैसे घरों के अंदर भी होता है, बाज औकात किसी के घर मेहमान ज्यादा आ जाएं तो हम सायों से बर्तन मांग लिए जाते हैं, तो वो बर्तन हमसाय उनको देते हैं, तो क्या वो हमसायों ने उनको बर्तनों का मालिक बनाया है या बर्तनों से सिर्फ नफा उठाने का मालिक बनाया है, सिर्फ नफा उठाने का, इस्तेमाल के बाद वो बर्तन वापस कर दिए जाएंगे। तो देखो ये तमलीकुल मुनाफा है और बिला इवज है, इसका इवज और पैसे वगैरह उन्होंने नहीं लिए, तो इसको आरियत कहते हैं। या आप दूसरी मिसाल ले लें, आपका एक साथी आपके पास आया और आकर कहता है कि मुझे काम जाना है, मुझे आपकी मोटरसाइकिल एक घंटे के लिए चाहिए, तो आप देखो मोटरसाइकिल उसके हवाले कर देते हैं। तो आपने उसको मोटरसाइकिल का मालिक बनाया है या मोटरसाइकिल के मुनाफा का मालिक बनाया है, मुनाफा का मालिक बनाया है। मोटरसाइकिल के क्या मुनाफा हैं कि उस पर सफर किया जाता है, उस पर सवारी की जाती है। तो अब ये एक घंटा मोटरसाइकिल के मुनाफा से वो फायदा उठा सकता है। सूरत समझ में आ गई। तो मालूम हुआ तमलीक जो है मालिक बनाना कभी ऐन का होता है, यानी एक चीज की जात का, और कभी मालिक बनाना सिर्फ मुनाफा का होता है, सिर्फ मुनाफा का मालिक बनाया जाता है, जात का मालिक नहीं बनाया जाता। और फिर ये तमलीकुल ऐन हो या तमलीकुल मुनाफा, ये इसमें कभी इवज होगा और कभी इवज नहीं। अगर तमलीकुल ऐन हो और इवज भी हो तो इसका क्या नाम है, बैअ है। आप बेशक जुबान से बैअ का लफ्ज जिक्र न करें लेकिन हकीकत में ये बैअ ही है, ये हकीकत में बैअ ही है भाई। इसी तरह अगर तमलीकुल ऐन बिला इवज हो तो इसको हिबा और तोहफा कहते हैं। आप बेशक जुबान से तोहफा या हिबा का लफ्ज अदा न करें लेकिन जब भी आप किसी को एक चीज का मालिक बगैर इवज के बनाते हैं तो ये क्या है, ये हिबा और तोहफा है। सूरत समझ में आ गई। और अगर आप किसी को मालिक बनाते हैं सवाब की नीयत से तो इसको सदका कहते हैं। आप किसी शख्स को किसी चीज का, किसी ऐन का मालिक बनाएं और किस लिए बनाएं, अल्लाह की रजा हासिल करने के लिए, तो इसको सदका कहते हैं। क्या कहते हैं, सदका कहते हैं भाई। यहां एक और मसला जहन में आया, वो भी बतला दूं। फुकहाए किराम फरमाते हैं कि जब आप किसी को सदका दे दें तो फिर अब आप रुजू नहीं कर सकते, अब आप वो वापस नहीं ले सकते। आपने फकीर को पैसे दे दिए, उसने ले लिए, अब आप फौरन इरादा बदल गया कि नहीं मैं नहीं देता, नहीं भाई, अब आपके लिए ये चीज वापस लेना जायज नहीं भाई। क्यों, क्या वजह, क्यों नहीं वापस ले सकते? कहते हैं वजह यह कि इसका इवज आपको मिल चुका, यह आपने किस लिए दी थी, अल्लाह की रजा के लिए, सवाब हासिल करने के लिए। तो जैसे ही फकीर को आपने वो चीज दी, आपको अल्लाह ने सवाब नसीब फरमा दिया, तो आपने इवज वसूल कर लिया, अब आप वो चीज वापस नहीं ले सकते। अच्छा, तो तमलीक गोया चार किस्म पर हुई, तमलीकुल ऐन बिल इवज, तमलीकुल ऐन बिला इवज, तमलीकुल मुनाफा बिल इवज और तमलीकुल मुनाफा बिला इवज। बात चल रही थी कि किन लफ्जों से निकाह मुनाकिद हो जाएगा और किन लफ्जों से निकाह मुनाकिद नहीं होगा। फुकहाए किराम ने ज़ाब्ता जिक्र फरमाया कि जो लफ्ज तीन चीजों का फायदा देगा उससे अक़्द निकाह मुनाकिद हो सकता है। एक तो वो तमलीक का फायदा दे, उसमें दूसरे को मालिक बनाया जाए। दूसरा, तमलीक भी किस चीज की हो, ऐन की तमलीक हो, मुनाफा की तमलीक ना हो। और तीसरा यह कि वो फिलहाल उसमें मालिक बनाना हो, मुस्तकबिल के अंदर मालिक बनाना ना हो। तो जो लफ्ज भी तमलीक ऐन का फायदा दे फिलहाल, उसके जरिए निकाह मुनाकिद हो जाएगा। क्या जाब्ता हुआ, जो भी लफ्ज तमलीक ऐन का फायदा दे फिलहाल, उससे आपके निकाह मुनाकिद हो जाएगा जब निकाह की नीयत से वो लफ्ज अदा किए जाए। तो देखो अब आप लफ्जों में खूब गौर करते जाओ भाई, हिबा तोहफा देना, जब आप किसी को तोहफा देते हैं तो आप उसको उस तोहफे का मालिक बना देते हैं। तो देखो तमलीक आ गई, और तमलीक भी किस चीज की है, सिर्फ मुनाफा की है या उस चीज की जात का ही मालिक बना देते हैं, उस जात का ही मालिक बना देते हैं। आपने किसी साथी को किताब तोहफे में दी तो वो किताब का मालिक बन गया भाई। एक है आप वैसे पढ़ने के लिए देते हैं तो उसमें तो फिर आपने सिर्फ मुनाफा का मालिक बनाया है, किताब का मालिक नहीं। लेकिन मैं तोहफे की बात कर रहा हूं, तोहफा जब भी आप किसी को देते हैं वो उसका क्या बन जाता है, मालिक। तो तमलीक आई, और तमलीक भी किस चीज की है, ऐन की है, मुनाफा की नहीं, और फिलहाल उसी वक्त वो मालिक बन जाएगा। तो लिहाजा हिबा के लफ्ज के जरिए अक़्दे निकाह की नीयत की जाए तो निकाह मुनाकिद हो जाएगा। मसलन एक शख्स, एक वकील एक औरत की तरफ से कहता है किसी शख्स से कि मैंने फुला औरत आपको तोहफे में दे दी, और वो कहता है मैंने कबूल कर ली। ये उसका वकील था, बात समझ में आ रही है। या औरत खुद कहती है कि मैंने अपने आप को तोहफे में आपको दे दिया, और मर्द क्या कहता है मैंने कबूल कर लिया और निकाह की बाकी शराइत पूरी हैं, यानी दो गवाह वगैरह मौजूद हैं, तो अक़्द निकाह मुनाकिद हो जाएगा। क्योंकि हिबा तमलीक का भी फायदा देता है, और तमलीक भी किस चीज की होती है, ऐन की, और फिलहाल उसी जमाने में होती है। इसी तरह तमलीक का लफ्ज मल्लक मल्लिक को तमलीक का क्या माना, मालिक बनाना। तो मालिक बनाने में भी इसी तरह है, आप एक शख्स को कहते हैं लो भाई मैंने आपको इस चीज का मालिक बना दिया, या औरत कहती है कि मैंने अपनी जात का आपको मालिक बना दिया इतने महर के बदले में, और दूसरा कहता है कबील तू, तो इससे भी क्या होगा, निकाह मुनाकिद हो जाएगा। क्योंकि मालिक बनाने में भी तमलीक है, और किस चीज की तमलीक है, ऐन की तमलीक होती है। जब आप किसी को कहते हैं मैंने आपको इस चीज का मालिक बना दिया, तो गोया आपने उस चीज की ऐन का उसको मालिक बनाया है, और नीज उसी वक्त वो मालिक बन जाता है। तो तमलीक के लफ्ज से भी निकाह मुनाकिद हो सकता है, लेकिन नीयत जरूर है भाई। किनाये के अंदर मैंने बताया नीयत का होना जरूरी है, बगैर नीयत के कोई लफ्ज बोले और आप उसे निकाह का माना निकालना शुरू कर दें, ऐसा नहीं है। हां निकाह और तजवीज ये सरीह हैं, इनका माना ही निकाह है भाई। इसमें चाहे बगैर नीयत के भी औरत कह दे मैंने आपसे निकाह कर लिया, नीयत कुछ नहीं है उसकी, मैंने आपसे निकाह कर लिया और दो गवाहों के सामने, और वो शख्स दूसरा कहता है मैंने कबूल कर लिया, निकाह मुनाकिद हो गया। अब उस औरत से नहीं पूछेंगे आपकी नीयत थी या नहीं थी, क्यों, क्योंकि निकाह और तजवीज में और कोई माना ही नहीं है। निकाह और तजवीज का तो माना ही निकाह करना है, उसमें और कोई माना ही नहीं, लिहाजा वहां नीयत की जरूरत ही नहीं है पूछने की। लेकिन हिबा तमलीक और सदका वगैरह इनके तो और माना है भाई, तो इनमें नीयत का होना जरूरी है भाई। तो इसी तरह सदका है, सदका के अंदर भी जब आप फकीर को कोई चीज देते हैं तो फौरन वो मालिक बन जाता है, और उसके नफे का मालिक बनता है या उस चीज का, उस चीज का मालिक। तो तमलीक ऐन भी होती है, और उसी वक्त मालिक बनता है, तो तमलीक ऐन फिलहाल हो गया, लिहाजा इससे भी अक़्दे निकाह मुनाकिद हो जाएगा जब नीयत की जाए। बात समझ में आ रही है। एक औरत एक शख्स को कहती है कि मैंने अपनी जात आप पर सदका कर दी 1,00,000 रुपए बतौर महर के, और वो कहता है मैंने कबूल किया, तो इसे निकाह मुनाकिद हो जाएगा। जबकि आगे इमाम शाफी रहमतुल्लाह का भी जिक्र आ रहा है, वो फरमाते हैं नहीं, इनमें से किसी लफ्ज से निकाह नहीं होगा। जुबान से बोल भी दो नीयत भी कर लो फिर भी निकाह मुनाकिद नहीं होगा, क्योंकि निकाह इनका माना ही नहीं है। लेकिन इंद अल अहनाफ जो लफ्ज भी तमलीकुल ऐन फिलहाल का नफा दे फायदा दे उससे अक़्द निकाह मुनाकिद हो जाएगा जब नीयत की जाए। यहां तक बात समझ में आ गई, तो अब आप खुद गौर कर लें और किन लफ्जों से अक़्द निकाह मुनाकिद होगा और किन से अक़्द निकाह मुनाकिद नहीं होगा। मसलन एक लफ्ज है इजारा, इजारा यानी किराए पर कोई चीज देना। एक औरत एक शख्स से कहती है दो गवाहों के सामने मैं अपने आप को इजारा के तौर पर आपको देती हूं 2,00,000 रुपए बतौर महर के, नहीं भाई इस इजारा से अक़्द निकाह मुनाकिद नहीं होगा। भाई क्यों नहीं होगा, कहते हैं इसलिए क्योंकि इजारा, इजारा किसे कहते हैं, वो जो मैंने तारीफ बतलाई तमलीकुल मुनाफा बिल इवज, तमलीकुल मुनाफा बिल इवज, तो इजारा के अंदर तमलीक तो है, मालिक बनाना तो है, ایک چیز تو موجود ہے، لیکن تملیق کس چیز کی ہونی چاہیے؟ عین کی ہونی چاہیے، لیکن اجارے میں تو تملیق صرف کس کی ہوتی ہے؟ منافع کی تملیق ہوتی ہے، لہذا اس کے ذریعے عقد نکاح منعقد نہیں ہوگا۔ اسی طرح عاریت ہے، عاریت کی میں نے کیا تعریف کی، عاریت کسے کہتے ہیں؟ تملیق المنافع بلا عوض، بغیر عوض کے کسی کو کوئی چیز استعمال کے لیے دینا، اس کو عاریت کہتے ہیں۔ تو اب ایک عورت جو ہے وہ عاریت کے لفظوں سے نکاح کرنا چاہ رہی ہے، فقہا فرماتے ہیں نکاح منعقد نہیں ہوگا، اس لیے کیونکہ عاریت کے اندر وہ تینوں فائدے نہیں ہیں۔ کون سے تین فائدے؟ تملیق بھی ہو، اور تملیق بھی کس کی ہو؟ عین کی ہو، اور فی الحال ہو۔ جبکہ عاریت میں تملیق تو ہے، مالک بنانا تو ہے، لیکن عین کی تملیق نہیں ہوتی، بلکہ منافع کی تملیق ہوتی ہے، صرف منافع کی تملیق۔ لہذا عاریت کے لفظ سے بھی نکاح منعقد نہیں ہوگا، آپ نیت کر بھی لیں تو بھی اس سے نکاح منعقد نہیں ہوگا۔ اسی طرح اباحت اور احلال ہے۔ اباحت کا معنی مباح کرنا، احلال کا معنی بھی وہ یہی ہے، مباح کرنا، حلال کرنا، ایک چیز کسی کے لیے مباح کر دینا، حلال کر دینا، جائز کر دینا، یہ ہے اباحت اور احلال۔ اباحت کا کیا معنی؟ جائز کر دینا، حلال کر دینا، اور احلال کا بھی کیا معنی؟ حلال کر دینا، جائز کر دینا۔ تو اباحت اور احلال سے بھی نکاح منعقد نہیں ہوگا۔ بھائی کیوں کہتے ہیں؟ اس لیے کیونکہ اباحت اور احلال میں سرے سے مالک بنانا ہی نہیں ہوتا، سرے سے مالک بنانا ہی نہیں ہے۔ جب آپ کسی کے لیے کوئی چیز جائز قرار دیتے ہیں، اس کا یہ معنی نہیں کہ وہ اس کا مالک بن گیا۔ مثلا آپ دعوت پر جاتے ہیں اور وہاں آپ کے سامنے بہت سارے کھانے رکھ دیے جاتے ہیں، اور وہ دعوت کرنے والا آپ سے کہتا ہے کہ کھائیے، تو اس نے آپ کے لیے ان کھانوں کو مباح کر دیا، آپ کے لیے ان کو حلال کر دیا، آپ جتنا کھانا چاہیں آپ کھا سکتے ہیں۔ مباح کرنے کا کیا معنی ہے؟ یہ کھانا آپ کے لیے مباح ہے، جتنا کھانا چاہیں آپ کے لیے جائز ہے، مباح ہے، آپ کو اجازت ہے بھائی، لیکن اس نے آپ کو کھانے کا مالک نہیں بنایا۔ لہذا اسی لیے اگر دعوت ہو اور اس میں کوئی ایک شخص جو ہے وہ ان کھانوں کو سمیٹنا شروع کر دے کہ یہ تو میں گھر لے کر جاؤں گا، تو دیکھو سارے لوگ برا محسوس کریں گے یا نہیں؟ سارے لوگ برا محسوس کریں گے کہ بھائی اس نے آپ کو ان کھانوں کا مالک تو نہیں بنایا، اس نے تو آپ کے لیے مباح کیا ہے، آپ کے لیے حلال کیا ہے، جتنا خود کھانا چاہتے ہو کھا لو، ساتھ لے جانے کی اجازت نہیں، کیونکہ آپ مالک نہیں ہیں اس کے بھائی۔ تو لہذا اباحت اور احلال سے بھی عقد نکاح منعقد نہیں، کیونکہ اس کے اندر سرے سے تملیق ہی نہیں ہے، اس میں جائز کیا جاتا ہے، اجازت دی جاتی ہے، مالک نہیں بنایا جاتا۔ اور اسی طرح وصیت کا لفظ ہے، تو یاد رکھو وصیت کے لفظ سے بھی نکاح منعقد نہیں ہوگا۔ وجہ یہ کہ وصیت، مثلا ایک شخص کہتا ہے میرے مرنے کے بعد میری یہ گاڑی زید کو دے دینا، تو گویا اس نے زید کو اس گاڑی کا مالک بنایا، تو تملیق عین تو ہے، تملیق ہے، مالک بھی بنا رہا ہے، اور کس کا بنا رہا ہے؟ عین کا بنا رہا ہے، گاڑی کے صرف منافع کا مالک نہیں بنا رہا، تو تملیق عین تو ہے، لیکن فی الحال مالک بنا رہا ہے یا موت کے بعد؟ بھائی وصیت کر رہا ہے میرے مرنے کے بعد میری یہ گاڑی کس کو دے دینا؟ زید کو۔ تو یہاں دیکھو فی الحال اس کو مالک نہیں بنا رہا، بلکہ اپنی موت کے بعد مالک بنا رہا ہے، اور ہم نے تو کیا کہا تھا؟ فی الحال تملیق عین ہونی چاہیے۔ لہذا معلوم ہوا وصیت کے لفظ کے ساتھ بھی نکاح منعقد نہیں ہوگا۔ بات سمجھ میں آ گئی؟ تو لہذا مثلا ایک شخص کہتا ہے کہ میں اپنی بیٹی کی وصیت کرتا ہوں زید کے لیے 1,00,000 روپے بطور مہر کے، نہیں بھائی، اس وصیت کے لفظ سے نکاح منعقد نہیں ہوگا، کیونکہ یہ تو موت کے بعد کی طرف نسبت ہوتی ہے، اس میں زندگی کی طرف نسبت نہیں ہوتی۔ جی اب دیکھیے پھر کتاب پر، کہتے ہیں وَيَنْعَقِدُ بِلَفْظِ النِّكَاحِ وَالتَّزْوِيجِ، اور عقد نکاح منعقد ہو جاتا ہے نکاح کے لفظ سے بھی اور تزویج سے بھی، کیونکہ یہ دونوں کیا ہیں؟ صریح ہیں، ان میں کسی نیت کی بھی ضرورت نہیں۔ جبکہ وَالْحِبَتِ وَالتَّمْلِيكِ وَالصَّدَقَتِ، ان کے ذریعے بھی نکاح منعقد ہو جائے گا، یہ کیا ہیں؟ کنایا ہیں۔ کیا ہے؟ نکاح سے کنایا ہیں، لہذا ان میں نیت کا ہونا ضروری ہے۔ آگے دیکھیے، وقال الشافعي رحمه الله تعالى رحمة واسعة لا ينعقد إلا بلفظ النكاح والتزويج لأن التمليك ليس حقيقة فيه ولا مجازا عنه۔ وہی امام شافی رحمہ اللہ فرماتے ہیں کہ صرف نکاح اور تزویج کے لفظ سے نکاح منعقد ہوگا، ہبہ، تملیک، صدقہ وغیرہ اور لفظوں سے عقد نکاح منعقد نہیں ہوگا. بے شک آپ زبان سے ادا کریں، دل میں نیت بھی کر لیں نکاح کی، لیکن ان لفظوں سے نکاح منعقد نہیں ہوگا. بھائی تو نکاح اور تزویج ان سے کیوں منعقد ہوگا؟ کیونکہ یہ نکاح کے اندر یہ لفظ صریح ہیں، نکاح اور تزویج یہ نکاح میں صریح ہیں، ان کا معنی ہی نکاح کرنا اور نکاح کروانا ہے، لہذا ان سے نکاح منعقد ہو جائے گا. لیکن یہ جو باقی لفظ ہیں یہ نکاح اور تزویج سے نہ تو حقیقت ہیں اور نہ مجاز. بھئی حقیقت اور مجاز کو سمجھ لو، پھر امام شافی رحمہ اللہ کی بات آپ کو اچھی طرح سمجھ میں آئے گی. بھئی یاد رکھو، ایک ہوتا ہے لفظ کا حقیقی معنی اور ایک ہوتا ہے لفظ کا مجازی معنی. حقیقی معنی وہ ہے جس کے لیے کسی لفظ کو وضع کیا جائے. کیا کیا جائے؟ وضع. وضع کا معنی میں پہلے بھی بیان کر چکا ہوں، وضع، واو، واد اور عین ہے. وضع کرنا، وضع کا معنی ہے مقرر کرنا. دیکھو آپ اردو زبان بولتے ہیں، آپ کو پتا ہے اردو زبان میں گلاس کسے کہتے ہیں، بارش کسے کہتے ہیں، بادل کسے کہتے ہیں، دیوار کسے کہتے ہیں، گھر کسے کہتے ہیں، مسجد کسے کہتے ہیں. کیونکہ آپ جانتے ہیں اردو زبان میں یہ لفظ کس کس چیز کے لیے یا کس کس معنی کے لیے مقرر ہیں، کس معنی کے لیے مقرر ہیں. تو وضع کا کیا معنی ہے؟ مقرر. وضع کا کیا معنی ہے؟ مقرر. تو دیکھو، ایک ہوتا ہے لفظ کا حقیقی معنی اور ایک ہے مجازی معنی. لفظ کو جس معنی کے لیے وضع کیا جائے کسی زبان میں، یعنی مقرر کیا جائے، وہ اس کا حقیقی معنی ہے، اور اس کو کسی اور معنی میں بھی استعمال کیا جائے تو وہ اس کا مجازی معنی ہے. مثلا شیر، شیر کا لفظ اردو زبان میں ایک جنگلی درندے کے لیے وضع ہے، ایک جنگلی درندے کے لیے مقرر ہے. بھائی تو یہ شیر کا حقیقی معنی ہے. شیر کا حقیقی معنی کیا ہے؟ جنگلی درندہ. اردو زبان میں یہ اس معنی کے لیے اس کو وضع کیا گیا ہے، اس معنی کے لیے اس لفظ کو مقرر کیا گیا ہے. جبکہ شیر کے لفظ کو کبھی کبھار بہادر آدمی کے لیے بھی استعمال کر لیا جاتا ہے. آپ اپنے ساتھی کے بارے میں کسی کو بتلاتے ہیں کہ وہ تو شیر ہے. بھائی شیر، آپ اس کو بتلانا چاہتے ہیں کہ بڑا بہادر آدمی ہے وہ. تو شیر کا لفظ بہادر آدمی کے لیے بھی استعمال کر لیا جاتا ہے، لیکن یہ شیر کا لفظ بہادر آدمی کے لیے تو وضع نہیں. تو معلوم ہوا بہادر آدمی اس شیر کا مجازی معنی ہے. کیا ہے؟ مجازی معنی. تو حقیقی معنی کسے کہتے ہیں؟ جس کے لیے کسی لفظ کو وضع کیا جائے اور اس معنی کے علاوہ کسی اور معنی میں استعمال کر لیا جائے تو وہ پھر اس کا مجازی معنی کہلاتا ہے. بات سمجھ میں آ گئی؟ تو شیر کا حقیقی معنی کیا؟ جنگلی درندہ. اور مجازی معنی کیا؟ بہادر آدمی ہے. بھائی اور یاد رکھو، لفظ کو جس معنی کے لیے وضع کیا جائے، مقرر کیا جائے، وہ اس کا معنی موضوع لہو کہلاتا ہے. کیا کہلاتا ہے؟ معنی موضوع لہو، وہ معنی جس کے لیے اس کو مقرر کیا گیا ہے. شیر کا معنی موضوع لہو کیا ہے؟ جنگلی درندہ. توجہ ہے لفظوں پر، غور کریں. موضوع لہو، وہ معنی جس کے لیے کسی لفظ کو موضوع مقرر کیا گیا ہو، لہو اس معنی کے لیے. تو شیر کا معنی موضوع لہو کیا ہے؟ جنگلی درندہ. اور بہادر آدمی، یہ اس کا معنی موضوع لہو ہے یا غیر موضوع لہو ہے؟ یہ غیر موضوع لہو ہے، اس کے لیے اس لفظ کو وضع نہیں کیا گیا. بات سمجھ میں آ گئے؟ پھر دوہرا لیں بھائی، آگے یہ لفظ بار بار ذکر ہوگا تاکہ آپ کو کوئی اشتباہ نہ ہو. معنی موضوع لہو کسے کہتے ہیں؟ وہ معنی جس کے لیے کسی لفظ کو وضع کیا جائے، مقرر کیا جائے، یعنی اس کا جو حقیقی معنی ہے. تو حقیقی معنی کہہ لو یا معنی موضوع لہو کہہ لو، ایک ہی بات ہے. اور دوسرا معنی جو ہے وہ معنی غیر موضوع لہو کہلائے گا یا معنی مجازی ہے. بھائی اب یاد رکھو، لفظ کو معنی موضوع لہو میں استعمال کیا جائے تو اس کو کہتے ہیں حقیقت، اور لفظ کو معنی غیر موضوع لہو میں استعمال کیا جائے تو اس کو کہتے ہیں مجاز. مثلا میں آپ سے کہتا ہوں کہ کل میں چڑیا گھر گیا تھا، وہاں میں نے شیر دیکھا. اب اس شیر کا کیا معنی ہے؟ اس کا یہاں شعر کس معنی میں استعمال ہو رہا ہے؟ حقیقی معنی میں، یعنی معنی موضوع لہو میں، یعنی شعر سے یہاں جنگلی درندہ مراد ہے. تو اس شعر کے لفظ کو کہیں گے یہ حقیقت ہے. یہ جو میں نے جملہ بولا، کل میں چڑیا گھر گیا تھا وہاں میں نے شعر دیکھا، یہ جو اس جملے کے اندر لفظ شعر ہے، آپ کہیں گے یہ حقیقت ہے. اس لفظ کا نام ہی کیا ہے؟ حقیقت. کیا معنی حقیقت؟ حقیقت کا معنی یہ ہے کہ لفظ اپنے معنی موضوع لہو میں استعمال ہو رہا ہے. تو یہاں پر بھی میں نے چڑیا گھر میں کل شیر دیکھا، یہ شیر کا لفظ کس معنی میں استعمال ہو رہا ہے؟ معنی موضوع لہو میں. تو آپ یوں کہیں گے یہ جو لفظ شیر ہے اس جملے میں یہ حقیقت ہے. یہ جو لفظ شیر ہے اس جملے میں یہ کیا ہے؟ حقیقت ہے. اور اگر لفظ شیر آپ جملے میں استعمال کریں اور اس کا معنی بہادر آدمی کے کریں تو پھر اس کو مجاز کہتے ہیں. مثلا آپ مسجد میں بیٹھے ہوئے ہیں، آپ کا ایک ساتھی مسجد کے اندر داخل ہوا، آپ اپنے پاس والوں کو کہتے ہیں دیکھو شیر آ گیا. کون آ گیا؟ شیر آ گیا. اب آپ مجھے بتائیے یہاں شیر کا کیا معنی ہے؟ جنگلی درندہ اس کا معنی ہے یا بہادر آدمی؟ یہاں بہادر آدمی ہے شیر کا معنی، کیونکہ مسجد کے اندر تو کوئی جنگلی درندہ نہیں داخل ہوا بلکہ ایک بہادر انسان داخل ہوا ہے. تو یہ جو جملہ آپ نے بولا کہ شیر آ گیا، مسجد میں بیٹھے ہوئے تھے اور آپ نے کیا کہا؟ شیر، وہ دیکھو شیر آ گیا. تو یہ جو لفظ شیر ہے اس کو مجاز کہیں گے. یہ کیا ہے؟ مجاز. پھر دوہراؤ، میں کل چڑیا گھر گیا تھا وہاں میں نے شیر دیکھا. یہ شیر لفظ کیا ہے؟ حقیقت. یہ لفظ شعر کیا ہے؟ حقیقت. بس آپ نے صرف اتنا کہا کہ یہ لفظ شعر حقیقت ہے، سننے والا سمجھ جائے گا کہ شعر اپنے حقیقی معنی میں استعمال ہو رہا ہے. آپ نے صرف کیا کہا؟ یہ لفظ شعر حقیقت ہے، بس اتنا کہا. سننے والا سمجھ گیا کہ یہ شعر اپنے کس معنی میں استعمال ہو رہا ہے؟ حقیقی معنی میں. یا مسجد میں آپ نے کہا وہ دیکھو شعر آ گیا، تو اس جملے کے بارے میں کوئی شخص کہتا ہے کہ اس جملے میں یہ جو لفظ شعر ہے یہ مجاز ہے. یہ سنتے ہی آپ سمجھ گئے کہ معلوم ہوا شعر کا لفظ اپنے حقیقی معنی میں استعمال نہیں ہو رہا بلکہ کسی دوسرے معنی میں استعمال ہو رہا ہے. بات سمجھ میں آ گئے؟ تو لفظ کو اگر اپنے حقیقی معنی میں استعمال کیا جائے تو اس لفظ کو کہتے ہیں حقیقت، اور اگر لفظ کو کسی اور معنی میں استعمال کیا جائے تو اس لفظ کو کیا کہتے ہیں؟ مجاز. بات سمجھ میں آ رہی ہے؟ لہذا اب دیکھو، توجہ سے سنو بھائی. مثلا میں آپ کے سامنے ایک لفظ بولتا ہوں، آپ نے مجھے بتانا ہے یہ حقیقت ہے یا مجاز ہے، حقیقت ہے یا مجاز ہے. میں نے کہا شیر. میں نے کیا کہا؟ شیر. اب میں آپ سے پوچھتا ہوں، بتاؤ بھائی یہ جو لفظ شیر میں نے زبان سے ادا کیا یہ حقیقت ہے یا مجاز؟ آپ فوراً کہیں گے کہ بھائی آپ اس لفظ کو اپنے کسی کلام کے اندر اپنے جملے میں استعمال کریں، پھر ہم آپ کو بتلائیں گے کہ یہ حقیقت ہے یا مجاز. کیوں؟ کیونکہ یہ جو حقیقت اور مجاز ہیں یہ لفظ کی استعمال کے اعتبار سے قسمیں ہیں. یہ حقیقت اور مجاز لفظ کے استعمال کے اعتبار سے قسمیں ہیں. وہی لفظ اگر حقیقی معنی میں استعمال ہو تو حقیقت، وہی لفظ مجازی معنی میں استعمال ہو تو مجاز. تو یہ استعمال کے اعتبار سے قسمیں ہیں، لہذا استعمال کے بعد ہی ان کا پتہ چل سکتا ہے کہ یہ حقیقت ہے یا مجاز. جب تک آپ ان کو کسی جملے میں استعمال نہیں کریں گے آپ کو پتہ چل ہی نہیں سکتا. میں نے اس کیا کہا؟ شیر. بھائی شیر تو جنگلی درندے کو بھی کہتے ہیں اور شیر تو بہادر آدمی کو بھی کہتے ہیں، لیکن صرف لفظ شیر کہا، آپ کو کچھ پتا چلا کون سا معنی مراد ہے؟ نہیں. صرف لفظ شیر کہنے سے آپ کو پتا نہیں چلے گا. ہاں جب میں اس کو جملے میں استعمال کروں گا پھر آپ کو فوراً پتا چل جائے گا. مثلا میں آپ سے کہتا ہوں میں نے کل ایک شیر کو ہنستے ہوئے دیکھا. کل میں نے ایک شیر کو ہنستے ہوئے دیکھا. اب مجھے بتائیے یہ جو شیر کا لفظ جملے میں آیا یہ حقیقت ہے یا مجاز؟ مجاز ہے. کس سے پتا چلا؟ یہ ہنسنے کے لفظ سے، کیونکہ ہنسنا یہ انسان کی صفت ہے اور دوسرے حیوانات کی صفت نہیں ہے. بھائی بات سمجھ میں آ گئی؟ تو لہذا یہ استعمال کے بعد پتا چلتا ہے کہ یہ لفظ حقیقت ہے یا مجاز. جب تک استعمال نہیں پتا بھی نہیں چل سکتا. تو جب میں نے صرف شعر کہا मैंने तो अभी इस्तेमाल ही नहीं किया किसी जुमले में, जब मैं इस्तेमाल करूंगा फौरन आपको पता चल जाएगा कि यह हकीकत है या मजाज है। तो कल मैंने एक शेर को हंसते हुए देखा, इस जुमले के अंदर ये जो लफ्ज शेर है ये क्या है? मजाज है। आपने सिर्फ इतना कहा ये लफ्ज शेर मजाज है, सुनने वाले समझ गए कि यह किस माना में इस्तेमाल हो रहा है, मजाजी माना में इस्तेमाल हो रहा है। तो इस लफ्ज का नाम ही इस वक्त मजाज है। जैसे इसम फेल और हर्फ, जैद क्या है? इसम। जाराबा क्या है? फेल। मीन क्या है? हर्फ। इसी तरह मैंने एक शेर को हंसते हुए देखा, यह शेर का लफ्ज क्या है? मजाज है। इसका नाम ही क्या है? मजाज। जैसे लफ्ज जैद का नाम ही क्या है? इसम। जाराबा का नाम ही क्या है? फेल। और मीन का नाम ही क्या है? हर्फ। बात समझ में आ रही है? अब दूसरी मिसाल देखिए, कल मैंने जंगल में एक शेर देखा, ये लफ्ज शेर क्या है यहां पर? ये हकीकत है। ये क्या है? हकीकत है, यानी अपने हकीकी माना में इस्तेमाल हुआ है। तो ये हकीकत और मजाज लफ्ज की किस्में हैं। किस एतबार से? इस्तेमाल के एतबार से। इस्तेमाल अगर अपने हकीकी माना में हुआ है तो ये हकीकत है, और अगर अपने मजाजी माना में इस्तेमाल हुआ है तो ये मजाज। तो ये किस्में किस एतबार से हैं? इस्तेमाल। लिहाजा इस्तेमाल के बगैर इनका पता नहीं चल सकता। तो हकीकत और मजाज समझ में आ गया। अब देखो, याद रखो, जब आप एक लफ्ज इस्तेमाल करते हैं तो जहन फौरन हकीकी माना की तरफ ही पहले जाता है। जब आप एक लफ्ज बोलते हैं तो जहन फौरन किसकी तरफ जाता है? हकीकी माना की तरफ जाता है कि यह लफ्ज तो इस माना के लिए वजह है। लेकिन हमेशा हकीकी माना तो मुराद नहीं होता, कभी तो दूसरे माना का भी इरादा कर लिया जाता है। तो याद रखो, हकीकी माना के अलावा किसी और माना का जब आप इरादा करें तो उसके लिए कोई करीना चाहिए। क्या चाहिए? करीना चाहिए, जिससे सुनने वाले को भी पता चले कि आप हकीकी माना का इरादा नहीं कर रहे बल्कि किसी दूसरे माना का इरादा कर रहे हैं। तो उसके लिए करीना चाहिए। करीना किसे कहते हैं? हुआ अमरुन युशीरु इलल मतलूब। करीना की यह तारीफ आपको हमेशा याद होनी चाहिए। अलकरीनतु हुआ अमरुन युशीरु इलल मतलूब। करीना हुआ अमरुन, करीना वो ऐसी चीज है, युशीरु जो इशारा करता है, इलल मतलूब किसकी तरफ? मतलूब और मकसद की तरफ। जो आपका मतलूब और मकसद है उसकी तरफ जो भी चीज इशारा करे उसको क्या कहते हैं? करीना। याद रखो, करीना दो किस्म पर होता है, एक है करीना लफ्जिया और एक है करीना गैर लफ्जिया। लफ्ज को जब भी आप माना गैर मौजू लहू में इस्तेमाल करें तो उसके लिए हमेशा करीना चाहिए, क्योंकि वैसे तो सुनने वालों को पता नहीं चलेगा, सुनने वालों को पता नहीं चलेगा कि आपने किस माना का इरादा किया। मसलन मैं एक जुमला बोलता हूं, मैंने एक शेर देखा, सिर्फ इतना जुमला मैंने कहा, मैंने एक शेर देखा, आपके जहन में फौरन क्या आया? देखो, मैंने एक शेर देखा, आपका जहन फौरन किस माना की तरफ गया? हकीकी माना की तरफ चला जाता है जहन फौरन, कि मालूम हुआ ये किसकी बात कर रहा है, हकीकी माना यानी जंगली दरिंदे की बात कर रहा है। लेकिन अगर मैं इससे बहादुर आदमी का इरादा कर रहा हूं तो वो तो मेरे दिल की बात है, सामने वालों को तो पता नहीं है, लिहाजा उसके लिए कोई करीना चाहिए, कोई ऐसी चीज चाहिए जिससे उनको भी पता चल जाए कि मैंने जंगली दरिंदे का इरादा नहीं किया बल्कि बहादुर आदमी का इरादा किया है। तो जिस चीज से भी सुनने वालों को इस बात का पता चल जाए उसको करीना कहते हैं। तो कभी वो लफ्जों से ही पता चल जाता है सुनने वालों को। मसलन मैंने आपसे कहा, कल मैंने एक शेर को हंसते हुए देखा, आपको क्या पता चला कि ये शेर किस माना में है? मजाजी माना में। और क्या करीना क्या है, किससे पता चला? हंसने से पता चला, क्योंकि हंसना ये सिर्फ इंसान की सिफत है और हैवानात की सिफत नहीं है। तो ये करीना लफ्जिया है, ये करीना है। और किस किस्म का करीना है? लफ्जिया, लफ्ज है, लफ्जों ने आपको बतलाया। और बाज औकात करीना लफ्जिया नहीं होता, गैर लफ्जिया होता है। तवज्जो है, करीना किसे कहते हैं? जो भी आपके मतलूब और मकसद और आपकी मुराद की तरफ इशारा कर दे उसको क्या कहते हैं? करीना। मसलन आप मस्जिद में बैठे हुए हैं, एक साथी आपका मस्जिद में दाखिल हुआ, आप अपने पास वाले लोगों को कहते हैं कि वो देखो शेर आ गया, वो देखो शेर आ गया। सुनने वाले समझ गए कि इस शेर से कौन सा माना यहां मुराद है,
मजाजी
माना। लफ्जों में तो कोई ऐसा लफ्ज नहीं आया, वो देखो शेर आ गया। यही जुमला आप जंगल में कहें तो सुनने वाले समझ जाएंगे जंगली दरिंदा मुराद है। यही लफ्ज आपने मस्जिद में कहे तो सुनने वाले समझ गए कि इसे क्या मुराद है, बहादुर आदमी मुराद है। तो यहां पर भी करीना मौजूद है, बगैर करीने के आपको पता नहीं चला। करीना क्या है? करीना जो है वो हालत है कि आप कहां बैठे हैं इस वक्त, मस्जिद में। और कौन दाखिल हुआ है मस्जिद में? इंसान दाखिल हुआ है, बहादुर आदमी दाखिल हुआ है, कोई जंगली दरिंदा दाखिल नहीं। तो देखो यहां भी आपने कहा वो देखो शेर आ गया, सुनने वाले समझ गए शेर का हकीकी माना मुराद नहीं बल्कि मजाजी माना, और खुद ब खुद पता चला या उस मस्जिद में होने की जो हालत थी उससे पता चला, जो हालत थी। बात समझ में आ गई? तो करीना जरूर चाहिए। तो यहां ये जो करीना है वो लफ्जिया नहीं है, लफ्जों से नहीं पता चल रहा, बल्कि करीना हालिया है, हालत बतला रही है। मस्जिद में कौन दाखिल हुआ है? इंसान दाखिल हुआ है, कोई जंगली दरिंदा दाखिल नहीं हुआ। तो करीना याद रखना, जगह जगह किताबों में करीना का लफ्ज आता है। करीना किसे कहते हैं? जो चीज आपके मतलूब और मकसूद की तरफ इशारा कर दे कि आपका इरादा क्या है, उसको क्या कहते हैं? करीना कहते हैं। और करीना दो ही किस्म पर होता है, यह हमेशा याद रखना, या करीना लफ्जिया होता है या गैर लफ्जिया। करीना या लफ्जिया होगा या गैर लफ्जिया। गैर लफ्जिया फिर किसी भी किस्म का हो सकता है, जैसे यहां पर हालत थी। क्या थी? हालत थी। तो वो बहरहाल जो भी होगा, या करीना लफ्जिया होगा या गैर लफ्जिया। हां, नाम अलग अलग आपको सुनने को मिलेंगे तो आप परेशान होंगे कि पता नहीं करीने की कितनी किस्में हैं। नहीं भाई, दो ही किस्में हैं, या करीना लफ्जिया है या गैर लफ्जिया। फिर उसी करीना लफ्जिया को कभी करीना मकालिया कह देते हैं। मकाल कौल से है ना, कौल का यानी करीना क्या है? मकालिया। क्या माना? कौल, कौल जो है कौल से पता चल रहा है, मालूम हुआ लफ्जों से पता चल रहा है, या कलाम का चलाव बतला रहा है कि इससे ये वाला माना मुराद नहीं है बल्कि ये वाला माना मुराद है। तो करीना कभी लफ्जिया होगा और कभी गैर लफ्जिया होगा। तो लफ्ज को अगर हकीकी माना में इस्तेमाल किया जाए तो इसे क्या कहते हैं? हकीकत। और अगर किसी दूसरे माना में इस्तेमाल किया जाए तो इसे क्या कहते हैं? मजाज। और मजाज के लिए हमेशा क्या चाहिए? करीना चाहिए। अगर आप करीना नहीं लाएंगे, सुनने वाला तो समझेगा शायद हकीकी माना ही का इरादा है, क्योंकि जहन हकीकी माना की तरफ फौरन चला जाता है। तो मजाज के लिए हमेशा करीना चाहिए, यह आपने हमेशा याद रखना है। अब उसके बाद एक और बात याद रखें, याद रखो ये जो माने हकीकी है और माने मजाजी है, इनके दरमियान हमेशा कोई ना कोई रब्त और ताल्लुक जरूर होगा। ऐसा नहीं हो सकता कि आप एक लफ्ज से किसी ऐसे माना का इरादा कर लें कि हकीकी माना के साथ उसका कोई ताल्लुक ही नहीं है। लफ्ज को वजह किया गया है माने हकीकी के लिए, आप उसको इस्तेमाल करते हैं किसी दूसरे माना में, तो ये जो दूसरा माना है इसका कोई रब्त और ताल्लुक होना चाहिए माना हकीकी के साथ। कोई रब्त और ताल्लुक नहीं तो फिर आप उस माना के लिए इस लफ्ज को इस्तेमाल भी नहीं कर सकते। मसलन मैं बकरी का लफ्ज बोलूं और बकरी का हकीकी माना क्या? वो एक छोटा सा हैवान भाई। लेकिन मैं इरादा हाथी का कर लेता हूं। किसका? अब देखो हाथी और बकरी में तो कोई मुनासिबत नहीं है भाई, लिहाजा मैं बकरी बोलकर हाथी का इरादा नहीं कर सकता भाई। हकीकी माना और मजाजी माना में कोई ना कोई रब्त होना चाहिए। जैसे देखो यहां पर भी हकीकी माना शेर का क्या है? जंगली दरिंदा। और मजाजी माना क्या है? बहादुर आदमी। देखो इन दोनों के दरमियान रब्त मौजूद है, ताल्लुक मौजूद है कि शेर बहादुरी के अंदर बहुत ज्यादा मशहूर है। इसी तरह ये जिस शख्स को आपने शेर कहा, आप ये बतलाना चाहते हैं कि इसके अंदर भी शेर जैसी बहादुरी मौजूद है। जैसे उस शेर के अंदर शुजात और बहादुरी है, इस इंसान में भी क्या है? शुजात और बहादुरी है भाई। तो देखो मुनासिबत आ गई, क्या आ गई? मुनासबत आ गई। तो हासिल है कलाम क्या कि मजाजी माना के लिए हमेशा क्या चाहिए? करीना। और नीस हकीकी और मजाजी माना में हमेशा क्या होना चाहिए? कोई ताल्लुक और रब्त होना चाहिए। बगैर ताल्लुक और रब्त के आप एक लफ्ज को किसी दूसरे माना के लिए इस्तेमाल नहीं कर सकते। अब याद रखना ये जो रब्त और ताल्लुक है हकीकी और मजाजी माना में, अगर ये तशबीह वाला ताल्लुक हो, आप एक चीज को दूसरी के साथ तशबीह दे रहे हैं, तो इसको कहते हैं इस्तेआरा। یہ کیا ہے؟ مجاز کی ہی قسم ہے، استعارہ. اور اگر تشبیہ کے علاوہ کوئی اور تعلق ہے حقیقی اور مجازی معنی میں تو اس کو مجاز مرسل کہتے ہیں. بات سمجھ میں آ رہی ہے کیا؟ کہ اگر حقیقی اور مجازی معنی میں کون سا تعلق ہو تشبیہ والا تو اس کو کیا کہتے ہیں؟ استعارہ. اور اگر تشبیہ کے علاوہ کوئی اور تعلق ہو تو اس کو کیا کہتے ہیں؟ مجاز مرسل کہتے ہیں. مجاز مرسل، مجاز مرسل کے علماء نے کوئی 20-25 علاقے ذکر فرمائے ہیں کہ 20-25 قسم کے تعلق ہو سکتے ہیں مجاز مرسل میں، یعنی حقیقی اور مجازی معنی میں. جیسے یہ پہلی مثال میں نے ذکر کی کہ میں نے شیر کا لفظ بولا اور کس معنی کا ارادہ کیا؟ بہادر آدمی کا. تو حقیقی معنی اور مجازی معنی میں کون سا تعلق ہے؟ تشبیہ والا. کون سا تعلق ہے؟ تشبیہ والا. معلوم ہوا آپ اس انسان کو شیر کے ساتھ تشبیہ دے رہے ہیں، کس چیز کے اندر؟ بہادری کے اندر. تو معلوم ہوا یہ استعارہ ہے. یہ کیا ہے؟ توجہ ہے، پھر سنو. لفظ کو معنی غیر موضوع لہو میں استعمال کیا جائے تو یہ مجاز کہلاتا ہے. لفظ کو معنی غیر موضوع لہو میں استعمال کیا جائے تو یہ مجاز کہلاتا ہے. اور اس مجازی معنی کا حقیقی معنی کے ساتھ کوئی نہ کوئی تعلق ضرور ہوگا، ایسا نہیں ہو سکتا دونوں میں کوئی تعلق ہی نہ ہو. مثلا بکری بول کر آپ ہاتھی کا ارادہ کر لیں بغیر کسی تعلق کے، آپ ایسا نہیں کر سکتے، تو دونوں میں کوئی تعلق ہوگا. یہ تعلق تشبیہ والا بھی ہو سکتا ہے اور غیر تشبیہ والا بھی ہو سکتا. اگر یہ تعلق تشبیہ والا ہو تو اس کو کیا کہتے ہیں؟ استعارہ. کیا کہتے ہیں؟ استعارہ. مثلا میں آپ سے کہتا ہوں کل میں نے ایک شیر کو تیر چلاتے ہوئے دیکھا. اس لفظ شیر سے کون سا معنی مراد ہے، حقیقی یا مجازی؟ مجازی معنی مراد ہے. تو میں نے کس کو شیر کہا؟ بہادر آدمی کو. معلوم ہے میں اس کو کس کے ساتھ تشبیہ دے رہا ہوں؟ شیر کے ساتھ. تو یہ مجاز ہے، اور مجاز کی کون سی قسم ہے؟ استعارہ ہے بھائی، یہ استعارہ ہے. اور اگر تشبیہ کے علاوہ کوئی اور تعلق ہو تو اس کو مجاز مرسل کہتے ہیں. اور میں نے بتایا مجاز مرسل کے علماء نے 20-25 علاقے ذکر فرمائے ہیں. کبھی جز بول کر کل کا ارادہ کیا جاتا ہے، کبھی کل بول کر جز کا ارادہ کیا جاتا ہے، کبھی ظرف بول کر مظروف کا ارادہ کیا جاتا ہے. ظرف کہتے ہیں برتن کو، مظروف جو اس کے اندر ہو. تو کبھی برتن بول کر جو برتن کے اندر چیز ہے اس کا ارادہ کیا جاتا ہے، اور کبھی مظروف بول کر کس کا ارادہ کرتے ہیں؟ ظرف کا ارادہ کرتے ہیں. اسی طرح کبھی سبب بول کر مسبب کا ارادہ کرتے ہیں. سبب وہ جو کسی چیز تک پہنچائے، اور جس چیز تک پہنچائے اس کو کیا کہتے ہیں؟ مسبب. تو کبھی سبب بول کر کس کا ارادہ کرتے ہیں؟ مسبب کا. اور کبھی مسبب بول کر کس کا ارادہ کرتے ہیں؟ سبب کا. تو یہ مختلف علاقے ہیں. دیکھو 6 علاقے تو میں نے ذکر کر دیے مجاز مرسل کے، جز بول کر کل کا ارادہ کرنا، اور یا کل بول کر جز کا ارادہ کرنا، 2 علاقے ہو گئے. ظرف بول کر مظروف کا ارادہ کرنا، یہ 3 علاقے ہو گئے. مظروف بول کر ظرف کا ارادہ کرنا، 4 ہو گئے. اور سبب بول کر مسبب کا ارادہ کرنا، یہ 1 علاقہ ہوا. اور مسبب بول کر سبب کا ارادہ کرنا، دیکھو 6 علاقے تو میں نے ذکر کر دیے. تو اس طرح علماء نے کوئی 20-25 علاقے ذکر کیے ہیں مجاز مرسل کے. جیسے قرآن میں اللہ تعالیٰ فرماتے ہیں یجعلون اصابعہم فی آذانہم، یجعلون وہ لوگ ڈالتے ہیں اصابعہم اپنی انگلیوں کو فی آذانہم، کس میں؟ اپنے کانوں میں. وہ لوگ اپنی انگلیاں اپنے کانوں میں ڈالتے ہیں. تو اب دیکھو یہاں پر اصابع کا ذکر آیا. اصابع کسے کہتے ہیں؟ اصابع اصبع کی جمع ہے، انگلی کو کہتے ہیں. وہ لوگ اپنے کانوں میں انگلیاں ڈالتے ہیں. مجھے بتائیے کان کے اندر پوری انگلی ڈالی جاتی ہے یا انگلی کا صرف ایک چھوٹا سا حصہ، یعنی انگلی کا پورا داخل کیا جاتا ہے؟ انگلی کا پورا داخل کیا جاتا ہے کان کے اندر، پوری انگلی تو داخل نہیں کی جاتی. معلوم ہوا یہاں انگلی بول کر پورا مراد ہے، کل بول کر جز مراد ہے اس کا. اور یاد رکھو یہ آپ بھی عام کلام کے اندر استعمال کرتے رہتے ہیں لیکن کبھی آپ نے توجہ نہیں دی. ہاں علماء نے ان کو علمی رنگ دے کر آپ کے سامنے ذکر کر دیا. आप भी ये मजाज मुरसल कलाम के अंदर इस्तेमाल करते हैं, आप भी इस्तेआरा इस्तेमाल करते हैं, बलागत की जितनी चीजें हैं ये आम कलाम के अंदर लोग इस्तेमाल करते हैं और उलमा उन्हीं को फिर इल्मी अंदाज में बयान फरमाते हैं। जैसे देखो आप बहादुर आदमी को शेर कहते हैं या नहीं कहते, तो देखो ये आप इस्तेआरा इस्तेमाल कर रहे हैं, इस्तेआरा कर रहे हैं। और इसी तरह और मिसाल ले लें, मसलन आप अपने एक साथी के पास गए और वो आपके सामने चाय ले आया, चाय ले आया, आपने एक कप पिया, उसने कहा और चाय पी लें, आप कहते हैं नहीं बस एक कप मैंने पी लिया है और नहीं पीऊंगा, मैंने एक कप पी लिया है और नहीं पीऊंगा। मुझे बताइए कप, कप तो उस बर्तन का नाम है, आपने कप को पिया है या आपने उसके अंदर जो चाय मौजूद थी उस चाय को पिया है? चाय को पिया है। तो देखो आपने कप यानी जर्फ बोलकर मजरूफ का इरादा किया, यानी मैंने एक कप की बराबर चाय पी ली है और चाय मैं नहीं पीऊंगा। तो जुमला आपने क्या बोला, मैंने एक कप पी लिया है, आपने कप पिया या चाय पी? चाय पी। तो देखा जर्फ बोलकर आपने मजरूफ का इरादा किया है। या आपका साथी शरबत ले आया, वो कहता है और शरबत पीजिए, आप कहते हैं मैं दो गिलास पी चुका हूं और नहीं पीऊंगा। भाई आपने गिलास पिया है या गिलास के अंदर जो शरबत मौजूद था वो पिया है? शरबत पिया है। गिलास तो स्टील का या शीशे का होगा, वो तो आप नहीं पी सकते। तो यहां जर्फ बोलकर क्या मुराद है? मजरूफ मुराद है। और इसी तरह आप अपने साथी से कहते हैं दरिया बह रहा है या नहर बह रही है, नहर बह रही है, भाई नहर बहती है या नहर के अंदर पानी बहता है? पानी बहता है। इसी तरह दरिया के अंदर पानी बहता है, नहर तो उस पानी के बहने की जगह को कहते हैं, दरिया तो उस पानी के बहने की जगह को कहते हैं। तो दरिया और नहर जर्फ हैं और जर्फ बोलकर आपने किसका इरादा किया? मजरूफ का, जो पानी उसके अंदर मौजूद है कि वो बह रहा है। तो ये आप भी आम कलाम में इस्तेमाल करते हैं, तो इसको कहते हैं मजाज मुरसल। तो लफ्ज को माने गैर मौजू लहू में इस्तेमाल किया जाए, इसे क्या कहते हैं? मजाज। और मजाज के लिए हमेशा क्या चाहिए? करीना। और माने हकीकी और माने मजाजी में हमेशा क्या चाहिए? रबत। और ये रबत और ताल्लुक जो है, अगर अगर तशबीह वाला हो तो इसको क्या कहते हैं? अगर तशबीह वाला हो तो इसको इस्तेआरा कहते हैं, और अगर तशबीह के अलावा कोई और ताल्लुक हो तो उसको क्या कहते हैं? मजाज मुरसल कहते हैं। यजअलून असाबिअहुम फी आदानिहिम, यहां पर मजाज मुरसल है, कुल बोलकर जुज मुराद है। नहर बह रही है, यहां मजाज मुरसल है, के जर्फ बोलकर मजरूफ मुराद है। मैंने एक गिलास पी लिया है, यहां पर भी मजाज मुरसल है, के जर्फ बोलकर मजरूफ मुराद है। बात समझ में आ गई? अच्छा, यहां किनाये का जिक्र आया, बलागत में किनाया किसको कहते हैं उसको भी समझ लीजिए भाई। किनाया कहते हैं इल्म बलागत के अंदर मलजूम बोलकर लाजिम का इरादा करना, मलजूम बोलकर लाजिम का इरादा करना, इसको कहते हैं किनाया। मसलन जैद जो है लंबे कद वाला है, अब आप किसी के सामने यह बात बयान करना चाहते हैं तो एक तरीका यह है कि आप इस बात को साफ लफ्जों में बयान कर दें और यूं कहें जैद लंबे कद वाला है, या यूं कहो जैद का कद लंबा है, तो यह सरीह है। यह क्या है? सरीह, यानी साफ लफ्जों में एक बात करना। और एक है बात को थोड़ा सा घुमाकर करना। याद रखो बात को जब थोड़ा सा घुमाकर जिक्र किया जाए तो उसकी लज्जत बढ़ जाती है। तो मसलन अब आप यही बयान करना चाहते हैं कि जैद लंबे कद वाला है, लेकिन लफ्ज दूसरे इस्तेमाल करते हैं, आप कहते हैं किसी से कि जैद की कमीज लंबी है या जैद लंबी कमीज वाला है, और इरादा क्या है? उसका कद लंबा है। तो देखो वही बात आपने दूसरे लफ्जों के साथ जिक्र की, तो इसको कहते हैं किनाया। तो देखो आपने मलजूम बोलकर लाजिम का इरादा किया, क्योंकि कमीज के लंबा होने के साथ कद का लंबा होना भी लाजिम है। कमीज उसी की लंबी होगी जिसका कद लंबा होगा, तो कमीज के लंबा होने के साथ कद का लंबा होना लाजिम है। आपने जिक्र लंबी कमीज की और इरादा किसका किया? लंबे कद का, तो मलजूम बोलकर लाजिम का इरादा किया। लंबी कमीज के साथ कद का लंबा होना लाजिम है। तवज्जो है सबक की तरफ, लंबी कमीज के साथ कद का लंबा होना लाजिम है। आपने जिक्र किसको किया? मलजूम। इरादा किसका किया? लाजिम का। तो इसको क्या कहते हैं? किनाया। बलागत में इसको क्या कहते हैं? किनाया, कि मलजूम बोलकर लाजिम का इरादा किया जाए। या दूसरी मिसाल ले लो, अरबी जुबान में कहते हैं कि जैद कसीरुर रमाद है। जैद क्या है? कसीरुर रमाद है। रमाद कहते हैं राख को। भाई आपने आग जलाई, लकड़ियां जलाई, तो लकड़ियां जल गई और पीछे क्या बच गई? राख बच गई, तो उसको अरबी में रमाद कहते हैं। जैद उन कसीरुर रमादी, जैद कसीर राख वाला है। जैद कसीर राख वाला है। और अरबी जुबान में यह लफ्ज बोला जाता है सखावत को बयान करने के लिए। अरबी जुबान में यह लफ्ज किस लिए बोला जाता है? सखावत को बयान करने के लिए। वजह यह कि ज्यादा राख के साथ सखावत लाजिम है। ज्यादा राख के साथ सखावत लाजिम है, क्योंकि ज्यादा राख वही होगी जहां ज्यादा लकड़ियां जलती हों, और ज्यादा लकड़ियां वहीं जलेंगी जहां पर खाना ज्यादा पकता हो, और खाना वहीं पर ज्यादा पकता है जहां मेहमान ज्यादा आते हों, और मेहमान वहीं पर ज्यादा आते हैं जो शख्स सखी हो। बखील आदमी के घर तो मेहमान एक दफा चला जाए, दोबारा फिर मुड़कर वहां नहीं जाएगा कि ये तो किसी को चाय कभी नहीं पूछता। भाई बात समझ में आ गई? तो देखो, राख के ज्यादा होने के साथ सखावत का होना लाजिम है। तो मलजूम बोलकर किसका इरादा किया? लाजिम का। इसको क्या कहते हैं? किनाया कहते हैं। या दूसरी मिसाल ले लो, मसलन मसलन मैं आपसे कहता हूं सूरज निकल आया है। जब सूरज निकलेगा तो यकीनन दिन भी होगा। भाई ऐसा हो सकता है सूरज निकला हो और दिन ना हो? नहीं, जब भी सूरज निकला होगा दिन जरूर होगा। तो सूरज के निकलने के साथ दिन का होना लाजिम है। तो एक तो तरीका यह है कि मैं साफ लफ्जों में कह दूं दिन हो गया है, दिन हो गया है। और एक इसी बात को मैं किनाये के रंग में कहता हूं। किस तरह कहता हूं? किनाये के रंग में कहता हूं कि सूरज निकल आया है, और इरादा उसी माना का। सूरज के निकलने के माना का इरादा मैं नहीं कर रहा, लफ्ज तो मैं बोल रहा हूं सूरज निकल आया है। अगर मैं सूरज के निकलने ही का इरादा करता हूं फिर तो कोई किनाया नहीं है। जिस माना का इरादा कर रहा हूं मैंने लफ्ज भी वही इस्तेमाल किए हैं। हां, किनाये में उसी माना का इरादा होता है, उसके लाजिम का इरादा होता है। लाजिम का इरादा होता है तो लफ्ज मैंने क्या बोला? सूरज निकल आया है। और इरादा किसका किया? दिन होने का, के दिन हो गया है। तो इसको कहते हैं किनाया। इसको क्या कहते हैं? क्योंकि सूरज के निकलने के साथ दिन का होना लाजिम है। तो मलजूम बोला जाए और इरादा किसका किया जाए? लाजिम का। इसको क्या कहते हैं? किनाया कहते हैं। भाई किनाया कहते हैं। तो मालूम हुआ कि किनाये के अंदर भी लफ्ज जो है माने गैर मौजू लहू में इस्तेमाल होता है, और मजाज के अंदर भी। तवज्जो है, दोनों में फर्क अच्छी तरह समझ लें, फिर समझ लें। लफ्ज को माने हकीकी में इस्तेमाल किया जाए तो उसको क्या कहते हैं? हकीकत। दूसरे माना में इस्तेमाल किया जाए तो वो मजाज। और मजाज के लिए हमेशा क्या चाहिए? करीना चाहिए। बगैर करीने के सुनने वाले को माने मजाजी की तरफ उसका जहन नहीं जाएगा। और फिर ये जो हकीकत और मजाज है, इन दोनों के दरमियान हमेशा क्या होना चाहिए? ताल्लुक और रब्त होना चाहिए। अगर रब्त है तो आप उस माना में इस्तेमाल कर सकते हैं। अगर रब्त और ताल्लुक ही कोई नहीं तो फिर आप उस माना के लिए उस लफ्ज को इस्तेमाल भी नहीं कर सकते। तो मालूम हुआ माने हकीकी और माने मजाजी में हमेशा कोई ना कोई ताल्लुक जरूर होना चाहिए। अगर ये ताल्लुक जो है तशबीह वाला हो तो फिर इसको इस्तेआरा कहते हैं, और अगर तशबीह के अलावा कोई और ताल्लुक हो तो इसको मजाजे मुरसल कहते हैं। बात समझ में आ गई? तो वो इस्तेआरा और मजाजे मुरसल, ये दोनों मजाज की किस्में हैं। इस्तेआरा और मजाजे मुरसल, ये दोनों मजाज की किस्में हैं। अलबत्ता एक में अलाका तशबी वाला है और एक में तशबी के अलावा कोई और अलाका है, सबबियत वाला है, मुसबबियत वाला है, जरफियत वाला है, या मजरूफियत वाला है, या जुजियत वाला है, या कुल्लियत वाला है। जो मैंने मिसालें जिक्र कर दी उनमें से कोई एक ताल्लुक जरूर है। तो मजाज के अंदर भी लफ्ज किस माना में इस्तेमाल होता है, गैर मौजू लहू में, और किनाया में भी मलजूम बोलकर लाजिम का इरादा किया जाता है, यानी लफ्ज को माना गैर मौजू लहू में इस्तेमाल किया जाता है। तवज्जो है, मैंने कहा जैद की कमीज लंबी है, तो मैंने इसी माना का इरादा किया या कद के लंबा होने का इरादा किया? कद के लंबा होने का। तो देखो लफ्ज माना गैर मौजू लहू में मैंने इस्तेमाल कर लिया। तो दोनों में फर्क क्या है, ये फर्क भी हमेशा याद रखना कि मजाज और किनाए में फर्क है भाई। मजाज और किनाए में फर्क यह है कि मजाज के अंदर आप उसी जगह पर माने हकीकी का इरादा नहीं कर सकते। मजाज के अंदर आप उसी जगह पर माने हकीकी का इरादा नहीं कर सकते, वरना आपका कलाम ही गलत हो जाएगा। जबकि किनाए के अंदर आप उसी जगह पर माने हकीकी का इरादा करें तो भी कलाम गलत नहीं होता, तो भी कलाम गलत नहीं होता। मसलन देखो, मैंने कहा जैद लंबी कमीज वाला है और इरादा क्या किया, लंबे कद वाला है। लेकिन अगर मैं उसी हकीकी माना का भी इरादा करूं इस जुमले से, जैद लंबी कमीज वाला है और इरादा भी लंबी कमीज ही का है, तो मेरा कलाम सही है या गलत है? मेरा कलाम फिर भी सही है, जैद लंबी कमीज वाला है भाई, उसकी कमीज लंबी है भाई। और मैंने क्या कहा था, जैद कसीर राख वाला है और इरादा किसका किया, सखावत का। लेकिन अगर मैं माने हकीकी का ही इरादा कर लूं कि जैद कसीर राख वाला है, तो यह बात भी दुरुस्त है गलत है? यह भी दुरुस्त है कि मालूम हो उसके यहां राख ज्यादा है भाई, जब वो सखी है तो खाने ज्यादा पकते हैं तो राख ज्यादा होगी भाई। तो किनाया के अंदर आप हकीकी माना का इरादा करें तो फिर भी बात ठीक रहती है, गलत नहीं होती। लेकिन मजाज के अंदर आप हकीकी माना का इरादा वहां कर ही नहीं सकते, बात ही गलत हो जाती है। मसलन मस्जिद के अंदर आपका एक साथी आया, आपने अपने पास वालों से कहा वो देखो शेर आ गया, शेर से कौन से माना का इरादा किया, मजाजी माना, बहादुर आदमी का। तो अब आप यहां पर हकीकी माना का इरादा नहीं कर सकते कि वो देखो जंगली दरिंदा आ गया। नहीं भाई, जंगली दरिंदा तो यहां आया ही नहीं है, यह तो आपका कलाम झूठ हो जाएगा, गलत हो जाएगा। फर्क समझ में आया, किनाए के अंदर उसी मकाम पर हकीकी माना का इरादा भी किया जाए तो वो गलत नहीं होता, लेकिन मजाज के अंदर उसी मकाम पर हकीकी माना का इरादा नहीं किया जा सकता। या जैसे दूसरी मिसाल ले लें, मैंने आपसे कहा कल मैंने एक शेर को तीर चलाते हुए देखा, इस शेर का क्या माना, बहादुर आदमी। लेकिन अगर मैं हकीकी माना यहां करना चाहूं तो कलाम ही गलत हो गया। मैंने एक जंगली दरिंदे को तीर चलाते हुए देखा, भाई जंगली दरिंदा कैसे तीर चला सकता है, आपकी ये बात ही सही नहीं है भाई। बात समझ में आ गई। तो मजाज के अंदर भी लफ्ज मानाए गैर मौजू लहू में इस्तेमाल होता है, किनाए में भी लफ्ज मानाए गैर मौजू लहू में इस्तेमाल होता है, तवज्जो है। लेकिन दोनों में फर्क क्या है कि किनाए के अंदर उस कलाम से हकीकी माना का इरादा कर लिया जाए तो भी वो कलाम गलत नहीं होता, लेकिन मजाज के अंदर अगर वहीं पर उसी लफ्ज से हकीकी माना का इरादा किया जाए तो वो कलाम सही नहीं रहता। बात समझ में आ गई। यहां एक और कीमती बात याद रखना भाई, बलागत की किताबों में आप पढ़ेंगे अल किनायतु अबलगु मिनस सरीह, अल किनायतु अबलगु मिनस सरीह। किनाया जो है वो अबलग होता है मीना सरीह किसके मुकाबले में, सरीह के मुकाबले में। सरीह किसे कहते हैं, साफ लफ्जों में एक बात की जाए। तो अल किनायतु अबलगु मीना सरीह, पहले तो इन लफ्जों का माना समझ लो। याद रखो यहां जो अबलग का लफ्ज आया ये बमाने अफजल के है, अल किनायतु अफजलु मीना सरीह। किनाया जो है वो अफजल होता है किससे, सरीह के मुकाबले में। आप एक बात सीधे लफ्जों में कहें और एक है आप बात को घुमाकर कहें, किनाये के अंदाज में कहें, तो याद रखो आपका कलाम आला है क्योंकि आपने किनाये के रंग में बात की है। तो अल किनाया तो अब लगो मीना सरीह का क्या माना है, अल किनाया तो अफजलो मीना सरीह भाई। तो ये आपको मिलेगा। इसकी वजह क्या है भाई, वजह इसकी यह है कि सरीह लफ्ज में सिर्फ दावा होता है और किनाए के अंदर दावे के साथ साथ दलील भी होती है, किनाए में दावे के साथ साथ दलील भी होती है। अब आप मुझे बताइए, एक है सिर्फ दावा किया जाए दलील कोई ना हो, ये आला है, या दावे के साथ साथ आप दलील को भी जिक्र कर दें। दावे के साथ जब दलील भी जिक्र हो जाए तो देखो कलाम मजबूत हो गया, आला हो गया भाई। किस तरह, देखो मैंने क्या कहा, मैंने क्या कहा, जैद उन कसीर रमादी, जैद कसीर राख वाला है, और किस माना का इरादा किया, वो सखी है, जैद बड़ा सखी आदमी है। तो ये मैंने दावा किया और दावे के साथ दलील भी आ गई। दलील क्या, यही दलील तो है, कसीर रमाद, राख का ज्यादा होना। बखील आदमी के घर ज्यादा राख हो सकती है, नहीं, ये राख का ज्यादा होना ही तो दलील है कि वो सखी आदमी है। तो देखो, मैंने लफ्ज जिक्र किया राख का ज्यादा होना, लेकिन इरादा इस माना का नहीं है। मेरे कहने का मतलब है यह है कि जैद सखी आदमी है, बहुत बड़ा सखी है, और इस दावे के साथ दलील भी आ गई। दलील यही तो है कसीर रमाद के, उसके घर राख बहुत ज्यादा होती है। निया मैंने कहा जैद लंबी कमीज वाला है, यूं कहो जैद की कमीज लंबी है, और इरादा किसका किया, उसका कद लंबा है, तो गोया मेरा दावा यह है कि जैद का कद लंबा है, और साथ दलील भी आ गई कि उसकी कमीज लंबी है, यही तो दलील है इस बात की कि उसका कद लंबा है। तो दावे के साथ क्या आ गई, दलील भी आ गई। लिहाजा इसलिए किनाया क्या है, अबलग है, अफजल है, किसके मुकाबले में, सरीह। अगर मैं सिर्फ यह कहता जैद लंबे कद वाला है तो दावा तो हुआ, दलील तो कोई नहीं, लेकिन जब मैंने कहा जैद लंबी कमीज वाला है तो दावा, यानी वो लंबे कद वाला है, दावा भी हुआ और साथ दलील भी आ गई कि उसकी कमीज लंबी है। बात समझ में आ गई। या जैसे मैंने कहा सूरज निकल आया है और इरादा किसका किया कि दिन हो गया है, तो देखो मेरा दावा हुआ दिन हो गया है और दलील भी साथ आ गई, क्या दलील है, सूरज निकल आया है भाई। बात समझ में आ गई। तो किनाये के अंदर चूंकि दलील भी साथ होती है दावे के, इसलिए किनाया अबलग है, अफजल है सरीह के मुकाबले में। बात समझ में आ गई। अब आइए भाई, अब इमाम शाफई रहमहुल्ला की बात आपको समझ में आएगी। इधर देखिए, इमाम शाफई रहमहुल्ला फरमाते हैं कि निकाह और तजवीज इन दोनों से तो निकाह मुनाकिद हो जाएगा, क्योंकि ये सरीह हैं निकाह के बाब में, इनका माना ही निकाह करना और निकाह करवाना है भाई, लिहाजा इनसे निकाह मुनाकिद हो जाएगा। लेकिन हिबा, तमलीक और सदका वगैरह, इनसे निकाह मुनाकिद नहीं होगा। वजह यह कि ये लफ्ज, तवज्जो से सुनो, हिबा, तमलीक और सदका, ये लफ्ज ना तो इनका हकीकी माना निकाह है ना इनका मजाजी माना निकाह है। लफ्ज के दो ही माना होते हैं, कभी वो हकीकी माना में इस्तेमाल होता है, कभी मजाजी। और हकीकी और मजाजी माना में हमेशा क्या होता है, रब्त और ताल्लुक होता है। तो ये जो तमलीक है, ये जो हिबा है, ये जो सदका है, इन लफ्जों का ना तो हकीकी माना निकाह है, ये निकाह के लिए वजा भी नहीं, तो इनका हकीकी माना भी निकाह नहीं, और इनका मजाजी माना भी निकाह नहीं है। इसलिए क्योंकि हकीकी और मजाजी माना में हमेशा कोई रब्त होता है, और यहां यहां निकाह और तमलीक इन दोनों में कोई रब्त नहीं है, निकाह और हिबा दोनों में कोई ताल्लुक नहीं है, निकाह और सदका कोई में ताल्लुक नहीं है। तो हिबा का हकीकी माना भी निकाह नहीं, और ये निकाह के लिए मजाज भी नहीं, क्योंकि हिबा और निकाह में कोई ताल्लुक और रबत नहीं। फिर समझें बात क्या हुई, कि कभी किसी लफ्ज को अपने हकीकी माना में इस्तेमाल करते हैं, कभी मजाजी माना में, और किसी भी मजाजी माना में इस्तेमाल कर सकते हैं, या उस माना का भी हकीकी माना से रबत होना चाहिए, रबत होना चाहिए। तो इमाम शाफी रहमतुल्लाह फरमाते हैं कि ये जो हिबा, तमलीक और सदका हैं, ना तो इनका हकीकी माना निकाह है और ना ही इनका मजाजी माना निकाह है, इसलिए क्योंकि इनके माना की निकाह के साथ कोई मुनासिबत ही नहीं है, कोई रबत ही नहीं है, कोई ताल्लुक ही नहीं है। जब रबत ही नहीं है तो उस निकाह के माने में इनको इस्तेमाल भी नहीं कर सकते। मैंने जैसे बताया था, मैं बकरी बोलकर हाथी का इरादा कर सकता हूं बगैर किसी रब्त और ताल्लुक के, नहीं कर सकता। तो हिबा, तमलीक और सदका बोलकर भी मैं निकाह का इरादा नहीं कर सकता, क्योंकि इनका निकाह के साथ कोई रबत और ताल्लुक ही नहीं है। बात समझ में आ रही है। तो ये जो लफ्ज हैं, हिबा, तमलीक और सदका, ये निकाह के लिए ना तो हकीकत हैं, यानी इनका हकीकी माना भी निकाह नहीं, और ना यह निकाह के लिए मजाज है, इनका मजाजी माना भी निकाह नहीं है। और लफ्ज के इस्तेमाल के तो यही दो तरीके होते हैं, या वो हकीकत होता है या मजाज होता है। तो जब ना ये हकीकत है निकाह के लिए ना मजाज है तो इनसे निकाह मुनाकिद नहीं होगा। दलील समझ में आ गई। देखिए भाई आगे और तफसील आएगी। कहते हैं वकाल शाफियो रहमहुल्लाह ताला ला यनअक़द इल्ला बिलफ़्ज़िन निकाह व तज़वीज। और इमाम शाफी रहमहुल्लाह ताला फरमाते हैं कि निकाह मुनाकिद नहीं होता मगर लफ्ज़ निकाह और लफ्ज़ तज़वीज से, इन्हीं से निकाह मुनाकिद होगा और किसी लफ्ज़ से नहीं। निकाह का माना है निकाह करना और तज़वीज का माना है निकाह करवाना। तो ये लफ्ज़ है तजवीज से, तजवीज का मादा मुराद है भाई जो निकाह के लिए इस्तेमाल होते हैं। जव्वजयुज़व्विजु तजवीज का क्या माना, निकाह करवाना, किसी दूसरे का निकाह करवाना। या इसी तरह तजव्वुज जो है उसका भी क्या माना, निकाह, उसका माना शादी। यूं कहो तजवीज का माना है शादी करवाना और तजव्वुज का माना है शादी करना। तो इन लफ्जों से निकाह मुनाकिद होगा। निकाह है, तजवीज है, तजव्वुज है, क्योंकि इनका माना ही निकाह है, निकाह और शादी है। जबकि बाकी लफ्जों को ना हकीकी माना निकाह है और ना मजाजी माना। तो इमाम शाफी रहमतुल्लाह फरमाते हैं ला यनअक़द इल्ला बिलफ़्ज़िन निकाह व तज़वीज, के निकाह मुनाकिद नहीं होगा मगर निकाह और तजवीज के लफ्ज़ से। लिअन्न तमलीक लैसा हकीकतन फीही वला मजाज़न अनहु, इसलिए क्योंकि तमलीक का जो लफ्ज़ है या ये लफ्ज़ जो तमलीक पर दलालत कर रहे हैं ये जो है ये लैसा हकीकतन फीही, ना तो ये इस निकाह और तजवीज में ना तो ये हकीकत है। वला मजाज़न अनहु, और ना ही ये इस निकाह और तजवीज से मजाज है, ना ये हकीकत है निकाह के लिए और ना मजाज है, यानी ना इनका हकीकी माना निकाह है और ना इनका मजाजी माना निकाह है। बात समझ में आ गई। आगे इमाम शाफी रहमतुल्लाह की बात अभी चल रही है भाई, भाई इनका हकीकी माना भी निकाह नहीं, ये बात तो जाहिर है आप सबको पता है। हिबा का माना निकाह है नहीं, तमलीक का माना निकाह है नहीं, और सदके का माना भी निकाह नहीं, ये बात तो सबको पता है कि इनका माना निकाह नहीं। लेकिन आगे इमाम शाफी रहमतुल्लाह बतलाएंगे कि इनका मजाजी माना भी निकाह नहीं है, क्योंकि हकीकी और मजाजी माना में क्या होता है, कोई ना कोई ताल्लुक होता है, और यहां पर इनका निकाह के साथ कोई ताल्लुक नहीं है। तो अब देखिए यहां ये बात तो वाजह है कि ये जो हिबा, तमलीक और सदका हैं, इनका हकीकी माना निकाह और तजवीज नहीं है। इनका हकीकी माना निकाह और तजवीज नहीं है। किसी लुगत की किताब में भी आप देख लें, ये हिबा, तमलीक और सदका का माना किसी ने निकाह नहीं लिखा होगा। तो इनका हकीकी माना जो है वो निकाह और तजवीज नहीं है, ये बात तो वाजह थी। अलबत्ता ये निकाह और तजवीज से मजाज भी नहीं है, यानी हिबा, तमलीक और सदका इनका मजाजी माना भी निकाह और तजवीज नहीं कर सकते। इनका मजाजी माना भी निकाह और तजवीज नहीं कर सकते। तो इसके लिए दलील की हाजत थी कि भाई इनका मजाजी माना हम क्यों नहीं कर सकते, इनका मजाजी माना हम निकाह या तजवीज क्यों नहीं कर सकते। तो उसकी आगे इमाम शाफी हमला दलील जिक्र फरमाएंगे भाई, तो वो इंशाल्लाह कल अगले सबक में पढ़ लेंगे। यहां तक बात अच्छी तरह समझ में आ गई। चलिए बस भाई, हादा हुआ अल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।